तो जब उन्होंने ऐसा मंजर देखा तो उन्होंने अपने लिए दुआ कर दी। वो बहुत बूढ़े थे, उनकी औलाद नहीं थी। तो जब उन्होंने देखा कि अल्लाह की रहमत नाजिल हो रही है तो उन्होंने अपने लिए दुआ कर दी और अल्लाह ताला ने उनको बुढ़ापे में औलाद अता फरमाई। तो यहाँ से जो है मशायख ने इस्तदलाल किया है कि अल्लाह वालों के तस्किरे से अल्लाह की रहमत बरसती है। तो यहाँ पर जो अल्लाह के नेक बंदे दूर दूर से आते हैं और सुन रहे हैं, हम उनके सदक़े दुआ करें कि या अल्लाह जितने लोग आपकी मोहब्बत में तशरीफ़ लाए हैं उनकी बरकत से हमारी दुआ को भी कबूल फरमा लीजिए। मजलिसे इल्म के फजाइल, सबसे पहली बात यह है कि हम अल्लाह को याद करेंगे, अल्लाह हमें याद फरमाएंगे। बंदा फर्श पर ज़मीन पर अल्लाह की याद करेंगे, अल्लाह सुबहानहू व तआला अर्श पर और फरिश्तों के मजमे में जिक्र फरमाएंगे। जो आदमी दीन सीखने के लिए जाए कि अल्लाह राज़ी हो जाए ऐसी कोई बात सीख लूँ, फरिश्ते फर बिछाते हैं और अल्लाह की मखलूक दुआओं में लग जाती है। फरिश्तों की एक जमात जिक्र के हलकों की तलाश में रहती है। हदीस शरीफ में आया कि जिक्र के हलकों का इनाम जन्नत है, जन्नत। हमारे भाई जो है वो जमा कर रहे थे जन्नत में जाने के असबाब। तो बहुत सारे असबाब हैं, एक असबाब एक सबब है जिक्र के हलक। फरिश्तों की जमात जिक्र के हलकों की तलाश में रहती है, जहाँ पर लोग अल्लाह का जिक्र कर रहे हों वहाँ से लेकर आसमान तक जमा हो जाते हैं। इल्म दीन का एक बाब सीख लेना 1000 रिकात नफिल सवाब का नमाज का सवाब है। जिस जगह अल्लाह का जिक्र हो आसमान में नूर की तरह चमकते हैं। जो लोग सिर्फ अल्लाह के लिए मिले और वापस गए, कोई दुनियावी गर्ज नहीं थी, इसीलिए हम लोग कहते हैं कि दीन की मजलिस में कोई ऐलान कोई चीज़ कोई फंड रेजिंग इस किस्म की चीज़ नहीं होनी चाहिए। बस अल्लाह के वास्ते आओ, अल्लाह के वास्ते जाओ, वापस जाकर बाद में कोई दूसरी बात कर लेना। तो क़यामत में ऐसे लोग अर्श के साए में होंगे, नूर के मिंबरों में होंगे। तो मोहतरम हमारे माएँ और बहनें, मुक़द्दस बुज़ुर्ग, हमारे दोस्त, अल्लाह सुबहानहू व तआला समीअ बसीर आलीम और ख़बीर हैं। कायनात का एक एक ज़र्रा और बारिश का एक एक क़तरा सब अल्लाह के इल्म में है। हर चीज़ की आवाज़ और हर किसी की पुकार सुनते हैं बैक वक्त, चाहे ज़मीन में हो चाहे आसमान में। हत्ता के सातवें ज़मीन में, ज़मीन की तह में कोई चूंटी के पाँव की आवाज़ भी अल्लाह ताला सुनते हैं। और तमाम कायनात की आवाज़ों को एक ही वक्त में सुनते हैं। इंसान का ये हाल है कि ज़्यादा दूर की आवाज़ नहीं सुन सकता, और अगर दो आदमी बोल रहे हों तो आवाज़ नहीं सुन सकता, समझ में नहीं आएगा। अल्लाह सुबहानहू व तआला ऐसे सुनने वाले हैं, सारी कायनात में जितनी आवाज़ें पैदा हो रही हैं तमाम मखलूकात की, जानदारों की, उन सबको बैक वक्त अलग अलग करके सुनते एक साथ। इस तरह अल्लाह सुबहानहू व तआला बैक वक्त तमाम कायनात की चीज़ों को देखते हैं। कोई पर्दा, कोई तारीकी, कोई दीवार, कोई तहखाना किसी चीज़ को अल्लाह से नहीं छुपा सकता, और हर चीज़ को बैक वक्त देखते हैं। अल्लाह के ख़जाने खुले हुए हैं, रात और दिन का मुसलसल खर्च उनके ख़जानों में कमी नहीं करता। सारे आलम के इंसान और जिन्नात एक जगह मिलकर मांगे, तमाम हाजात अल्लाह के ख़जाने में इतना है कि सबको दे दें जो कुछ मांगते हैं, दौलत, हुकूमत, बादशाहत, सोना चांदी, ख़जाने, गाड़ियां, मकानात, जिसको जो चाहिए। उसके बाद भी अल्लाह के ख़जाने में ज़रा भी कमी नहीं होती। उसकी मिसाल हदीस शरीफ में ऐसी आई कि एक समुंदर में एक उंगली डालकर निकाला जाए या एक सुई डालकर निकाला जाए तो देखिए कि कितना पानी निकलता है। तो अल्लाह के ख़जाने में कोई कमी नहीं होती, देने में कोई कमी नहीं है, मांगने वाला होना चाहिए। ये हमारे शेख का मकूला है, फरमाते हैं हज़रत कि देने में कोई कमी नहीं है, मांगने वाला होना चाहिए। आज इंशाल्लाह इब्तिदा में हज़रत शेख मुफ्ती तकी उस्मानी साहब की मजलिस में से एक दो बातें याद दहानी के तौर पर अल्लाह ताला के इनामात का किस्सा पढ़ा जाएगा। बात यह कि हकायतों से, किस्सों से लोगों को याद रहता है, इसलिए सबक की इब्तदा से पढ़ रहे हैं। हज़रत शेख मुफ्ती शफी मोहम्मद साहब, जिन्होंने मारुफुल कुरान लिखी है, मुफ्ती आज़म, उन्होंने फरमाते थे कि एक देहाती था, उसने कभी रेलगाड़ी नहीं देखी थी, और उसने एक मरतबा रेलगाड़ी देखी तो उसको बहुत ताज्जुब हुआ कि इतनी बड़ी रेल यहाँ से लेकर वहाँ तक ट्रेन चली आ रही है, इसको कौन चला रहा है। तो वो स्टेशन पर पहुँचा और उसने जाकर देखा कि अरे ये तो एक गार्ड है आखिर में, और एक वो झंडी ऐसे हिलाता है उससे रेल चलती। तो उसने कहा ये तो बहुत ज़बरदस्त ताकत की झंडी है, वो गया और झंडी की पूजा शुरू कर दी, ऐसी ताकत की चीज़। गार्ड ने कहा अरे भाई तुम बेवकूफ़ हो, ये झंडी से नहीं चल रही है, अंदर एक ड्राइवर बैठा हुआ है वहाँ से चला रहा है। तो वह इजाज़त लेकर इंजन के अंदर पहुँचा, देखा कि अरे यहाँ तो एक आदमी बैठा है इतनी बड़ी ट्रेन को चला रहा है, तो ये आदमी बहुत ज़बरदस्त ताकत वाला है। उस आदमी की पूजा शुरू कर दी, जैसे होता है वो डंडोत कहते हैं उसको, जो सामने नजर आया उसकी पूजा शुरू कर दी। उस ड्राइवर ने कहा भाई ये मेरा कोई इसमें कमाल नहीं है, असल में ये इसमें भाप है, स्टीम जो निकल रही है ये चलाता है। उसने कहा अच्छा अच्छा ये इतने जो है इससे चलती है पूरी गाड़ी, अब बात समझ में आई, भाप की पूजा शुरू कर दी। हज़रत शेख फरमाते हैं कि यहाँ पहुँच के इंसान की अकल फेल हो गई, अगर इससे थोड़ा सा आगे वो पूछता और मालूम करता कि ये भाप को किसने बनाया और कहाँ से आई ताकत, तो फिर वो अल्लाह की इबादत शुरू कर। लेकिन ये यहाँ तक कि जो है ना अहले अकल और साइंस वालों का यहाँ पर आकर रुक जाता है कि अच्छा भाप की पूजा, वहाँ से बात ख़त्म कर दी। तो अल्लाह ताला को नहीं पहचानते और चीज़ों के पीछे जो है वो लगे हुए हैं। तो हज़रत फरमाते हैं कि जो लोग अल्लाह वालों से ताल्लुक़ रखते हैं उनको हर चीज़ में अल्लाह का जलवा नज़र आता है, हर चीज़ में अल्लाह का जलवा नज़र आता है। एक मिसाल हज़रत ने लिखी है कि आसमान पर सारी रात सितारों की महफिल होती है, हज़ारों लाखों सितारे छोटे बड़े टिमटिमा रहे हैं, हर एक की अपनी खसूसियत है, पूरे आसमान को घेरा हुआ है। फिर क्या होता है कि सुबह जब होने वाली है तो अभी सूरज निकला भी नहीं है, थोड़ा नीचे ही है, इतनी रोशनी आई कि सारे सितारे गायब हो गए। तो उससे जो है यानी रात के वक्त हर सितारा बड़ी डींगे मार रहा था कि मेरी रोशनी इतनी तेज़ है, सुबह को जब सूरज निकला सब गायब हो गए, मिट गए, किसी का कोई निशान नहीं रहा। बिल्कुल इसी तरह जब आदमी के दिल में जब अल्लाह सुबहानहु व तआला की शान, अल्लाह की बड़ाई, अल्लाह की जो है तख्लीक जब वो दिल में आती है तो ये सारी मखलूकात और चीज़ें, ये सारी चीज़ें दिमाग से मिट जाती हैं और जो इसके पीछे बनाने वाला है आदमी उसकी तरफ मुतवज्जा हो जाता है। तो ये जो बात है वो है कि अहलुल्लाह की नज़र से उनकी मजालिस में आकर ये हमारी नीयत हो कि हमें ऐसी चीज़ मिल जाए, हमारे दिल की भी ऐसी कैफियत हो जाए। तो दीन की मजलिस में बैठने की हमारी नीयत क्या हो, ज़्यादा नीयतें जो करेंगे ज़्यादा सवाब होगा। वक्त एक घंटा ही है लेकिन नीयत की वजह से मामला बदल जाएगा। नीयत यह हो कि उम्मत के हर भाई और बहन से अल्लाह राज़ी हो जाए, सब अल्लाह के औलिया बन जाए, सबकी तौबा जो है वो मुकम्मल हो जाए, शैतान और नफ्स के बहकाने से बच जाएँ, गुनाह और नाफरमानी से बच जाए, गफलत और काहली सुस्ती दूर हो जाए, हर वक्त दुआ, अच्छी बातें, जिक्र ये हमारे दिल में आ जाए, सेकंड नेचर, सांस की तरह जारी है, किसी को बताने की ज़रूरत नहीं, ज़िंदगी में सुन्नत तरीक़े आ जाएं, ज़िंदगी सिरात मुस्तकीम पर आ जाए, जो अल्लाह की पसंद वो हमारी पसंद हो जाए बग़ैर दलील के, हर चीज़ में दलील, हर चीज़ में डिबेट, छोटी सी में सुबह से शाम तक बहस, किसने कहा कहाँ आया बताओ, उसके बाद भी अमल नहीं। तो इस तरीके से आदमी नहीं सीख सकता। जो सीखने का तरीक़ा है कि अल्लाह के इनामात पर गौर करो और फिर सारे अल्लाह के अहकाम खुद ही समझ में आ जाएंगे, फिर कुछ दलील की और डिबेट की ज़रूरत नहीं होगी। नेकी फैलाने का जज्बा और उम्मत की खैरख्वाही हमारी दिल में आ जाए, पाकीज़ा ज़िंदगी हो, सेहत सलामती, अमन चैन, उम्दा रिस्क, ये चीज़ें हमें दुनिया में मिल जाएं और आसान हिसाब कब्र में, पुल सिरात पे, आखरत में नाम अमाल का सीधे हाथ में मिलना, जन्नतुल फिरदौस में आला ठिकाना पकड़ना, ये चीज़ें हमें आखरत में मिल जाएं, हम सबको मिल जाएं, उम्मत को मिल जाएं, ऐसी नीयत कीजिए। उसके लिए क्या है कि एतकाद और तलब और तवज्जो और शौक़ मोहब्बत ये चीज़ें चाहिए। कोई बड़ी क्वालिफ़िकेशन काबिलियत की ज़रूरत नहीं होती, जो है सारा मसला जो है वो अदब और एहतराम और अकीदत है, उससे आदमी कहाँ से कहाँ पहुँच जाता। तो इसलिए जो हम अहलुल्लाह की बातें पढ़ते हैं उनसे अदब के साथ अगर सुना जाए कि या अल्लाह हमारे दिल में भी आ जाए, हम भी ये सीख लें, बहुत फ़ायदा होगा। फ़क़ीह अबुल्लैल समरकंदी रहमतुल्लाह अलैह फरमाते हैं इस्लाम के 5 किले हैं, پہلا یقین، دوسرا اخلاص، تیسرا فرائض، چوتھا تکمیل سنن، پانچواں آداب کی حفاظت۔ جب تک آدمی آداب کی حفاظت اور نگرانی کرتا ہے، شیطان اس سے مایوس رہتا ہے، اور جب یہ آداب چھوڑنے لگتا ہے تو شیطان سنتیں چھوڑوانے کی فکر میں لگ جاتا ہے، حتیٰ کہ سنتیں چھوٹیں تو پھر فرائض چھوٹنے لگتے ہیں، فرائض چھوٹے تو اخلاص رخصت ہو جاتا ہے، اور پھر آخر میں یقین بھی رخصت ہونے لگتا ہے۔ تو بات کہاں سے شروع ہوتی ہے؟ آداب چھوڑنے سے۔ مشائخ نے لکھا کہ کسی اوپر والا ہاتھ اچھا ہوتا ہے، نیچے والا ہاتھ ذلیل ہوتا ہے، تو لکھا ہے کسی مشائخ کو، بزرگ کو تحفہ بھی دینا ہو تو جا کر ایک ہاتھ سے نہیں دو، اس میں جو ہے شیخ کا ہاتھ نیچے ہوگا، تمہارا ہاتھ اوپر ہوگا، تو لوگ لے جا کر بزرگوں کو تحفہ دیتے ہیں دو ہاتھ سے، تاکہ بزرگ اس کو ایک ہاتھ سے پک کرے تو ان کا ہاتھ اوپر ہی ہو۔ اتنی جو ہے لوگوں نے ادب کی جو ہے وہ مثالیں قائم کی ہیں کہ ذرا سا جو ہے بے ادبی نہ ہو جائے۔ اللہ سبحانہ وتعالی ہمیں ادب کرنے کی توفیق عطا فرمائے۔ یہ کچھ ہم تسبیحات اور کچھ ذکر سے بات شروع کرتے ہیں، صبح شام میں ہمیں مصروف زندگی میں کچھ ذکر کی توفیق ہو جائے۔ سبحان اللہ وبحمدہ عدد خلقہ مداد کلماتہ رضا نفسہ وزنۃ عرشہ، سبحان اللہ وبحمدہ عدد خلقہ مداد کلماتہ رضا نفسہ وزنۃ عرشہ، سبحان اللہ وبحمدہ عدد خلقہ مداد کلماتہ رضا نفسہ وزنۃ عرشہ۔ اور ایک استغفار پڑھنا چاہیے صبح شام، استغفر اللہ ربی من کل ذنب واتوب الیہ، استغفر اللہ ربی من کل ذنب واتوب الیہ، استغفر اللہ ربی من کل ذنب واتوب الیہ۔ ایک استغفار امت کے لیے کرنا چاہیے، اللہم اغفر للمؤمنین والمؤمنات والمسلمین والمسلمات۔ یہ استغفار جو دن میں 27 مرتبہ کر لے تو مستجاب الدعوات ہو جائے گا، نماز کے آخر میں، نماز کے ختم ہونے کے بعد، نفل میں، سجدوں میں آدمی کرے، آدمی اللہ کا ولی ہو جائے گا۔ چھوٹا سا نسخہ ہے، اور ایک دفعہ پڑھنے سے جو ہے اتنا ثواب ملتا ہے کہ دنیا میں جتنے مسلمان ہیں ان کی تعداد کے برابر ثواب ملتا ہے۔ اللہم اغفر للمؤمنین والمؤمنات والمسلمین والمسلمات۔ درود شریف کی کتنی فضیلت ہے، جزا اللہ عنا محمد ما ہوا اہل، کہ 70 فرشتے 1000 دن تک اس کا ثواب لکھتے رہتے۔ صبح شام کے حفاظت کی دعائیں آدمی پڑھے، بسم اللہ الذی لا یضر مع اسمه شیء فی الارض ولا فی السماء وهو السمیع العلیم، بسم اللہ الذی لا یضر مع اسمه شیء فی الارض ولا فی السماء وهو السمیع العلیم، بسم اللہ الذی لا یضر مع اسمه شیء فی الارض ولا فی السماء وهو السمیع العلیم۔ کوئی بیماری ہے، پریشانی ہے، اس میں آیت کریمہ پڑھنا چاہیے، لا الہ الا انت سبحانک انی کنت من الظالمین، لا الہ الا انت سبحانک انی کنت من الظالمین۔ درود شریف کی فضیلت میں حضرت مفتی عبد الرؤف سکھروی صاحب کی کتاب ہے، رحمتوں والے اعمال، عمل مختصر ثواب زیادہ، یہ کنز العمال کی حدیث ہے۔ رسول صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص جمعے کے دن مجھ پر 100 مرتبہ درود شریف پڑھتا ہے، قیامت کے دن اس حال میں آئے گا کہ اس کے ساتھ ایسا نور ہوگا کہ اگر وہ ساری مخلوق پر تقسیم کر دیا جائے تو ان سب کے لیے کافی ہو۔ جمعے کے دن جو 100 مرتبہ درود پڑھے، قیامت کے دن ایسا آئے گا، ایسا نور ہوگا کہ اگر ساری مخلوق پر تقسیم کر دیا جائے تو ان سب کے لیے کافی ہو۔ فرمایا، جو آدمی جمعے کے دن اور شب جمعہ میں مجھ پر 100 مرتبہ درود بھیجے، اللہ اس کی 100 حاجتیں پوری فرماتے ہیں، 70 آخرت کی اور 30 دنیا کی، اور اللہ تعالیٰ درود کو مجھ تک، یعنی رسول صلی اللہ علیہ وسلم تک پہنچانے کے لیے ایک فرشتہ مقرر فرماتے ہیں، جو اس کو قبر مبارک میں اس طرح پیش کرتا ہے جیسا تمہاری خدمت میں تحفے پیش کیے جاتے ہیں، اور بلا شبہ میری وفات کے بعد میرا علم ایسا ہی ہے جیسے میری زندگی میں ہے۔ زیادہ سے زیادہ درود شریف بھیجیں، اس کے فضائل و برکات ہم لوگ حلقے میں پڑھتے رہتے ہیں، درود شریف سے دنیا آخرت کی ہر بھلائی اس کا سرچشمہ ہے۔ ایک درود شریف آج پڑھا جائے گا، اس کے خواص میں ہے کہ یہ ہر درد کی دوا ہے۔ جیسے کوئی بیمار ہے تو اس میں یہ ثابت ہے کہ سورہ فاتحہ کا دم کیا جائے، اسی طرح بعض درود شریف ہیں، مشائخ نے اپنے تجربات سے لکھا ہے کہ یہ درود شریف بھی پڑھ لیا جائے سورہ فاتحہ کے ساتھ، اور دم کیا جائے، دوا بھی کی جائے ساتھ میں اور دعا بھی کی جائے، ساری چیزیں، کوئی چیز چھوڑی نہ جائے۔ اللہم صلی علی محمد بعدد کل داء و دوا و بارک وسلم، اللهم صل على محمد بعدد كل داء ودواء وبارك وسلم، اللهم صل على محمد بعدد كل داء ودواء وبارك وسلم. حضرت نے لکھا ہے کہ بیماری دور ہونے کے لیے شروع اور آخر میں درود شریف پڑھ کر بیچ میں بسم اللہ کے ساتھ سورہ فاتحہ پڑھ کر مریض پر دم کیا جائے. اللہ تعالیٰ ہمیں درود شریف کی کثرت کرنے کی توفیق عطا فرمائے. دعاؤں کے اس طرح کے کارڈ کہیں ملتے ہو بنوا لیے جائیں اور جیب میں رکھ لیے، آتے جاتے دفتر میں ایلیویٹر میں چڑھتے ہوئے نیکیوں کے پہاڑ بنائے جائیں. تو جن کو اس کا شوق ہو وہ حلقے کے بعد انشاءاللہ رابطہ قائم کریں. بسم اللہ الحمدللہ اللہم صلی اللہ علیہ محمد. ایک قرآن شریف سے ایک عمل جو ہر نماز کے بعد پڑھا جاتا ہے اور یہ بھی ایک جنت میں جانے کا ایک نسخہ ہے، یہ ابو ایوب انصاری رضی اللہ عنہ کی حدیث میں ہے. رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ جو آدمی ہر نماز فرض کے بعد آیت الکرسی، نماز فرض کے بعد بعض روایتوں میں ہے کہ پہلے سورہ فاتحہ پڑھیں، پھر آیت الکرسی پڑھیں، پھر سورہ آل عمران میں قرآن کی آیتوں کے دو ٹکڑے ہیں، کچھ آیات ہیں. ایک شروع ہوتی ہے شہید اللہ، یہ سورہ آل عمران کے تیسرے صفحے پر ہے، اور پھر چوتھے صفحے پر ہے قل اللہم مالک الملک، اس سے بغیر حساب تک. اور یہ اکثر دعاؤں کے کارڈ میں اور دعاؤں کی کتاب میں یہ لکھا ہوا ہوتا ہے کہ فرض نماز کے بعد یہ چار ٹکڑے پڑھیں. جن کو یاد نہ ہو وہ کہیں لکھ لیں، گھر میں پڑھتے ہیں بہنیں نماز وہ کسی کتاب کو سامنے رکھ لیں، نماز کے بعد پڑھ لیں، فرض کے بعد موقع نہیں ملا سنت کے بعد پڑھ لیں. تو جو آدمی ہر نماز کے بعد اس کا معمول رکھے تو اللہ تعالیٰ اس کے سب گناہ معاف فرمائیں گے، جنت میں جگہ دیں گے اور اس کی 70 حاجتیں پوری فرمائیں گے جن میں کم سے کم حاجت اس کی مغفرت ہے، کم سے کم حاجت اس کی مغفرت ہے. تو یہ ایسا عمل ہے کہ یہ تو ضرور آہستہ سے اپنے زندگی میں شامل کر لینا چاہیے. جنت کا پیغام اور مغفرت کا پیغام، 70 حاجات پورا ہونا. پھر جو ہے حضرت مفتی صاحب نے کتاب لکھی ہے نیکیوں کے پہاڑ، اس میں یہ درج کیا ہے، تو حساب لگایا ہے کہ اس میں 200 سے زیادہ حروف ہیں قرآن کے، تو اگر اس کو پڑھیں گے تو 2000 نیکیاں تو ایک دفعہ پڑھنے سے ویسے مل گئیں، اور بھی اگر کوئی فائدہ نہ ہوتا تو 2000 نیکیاں وہاں سے آ گئیں، اور 5 نمازوں میں پڑھا تو 10000 نیکیاں آ گئیں 2-3 منٹ میں. تو کیا ہوا کہ ماہانہ 3 لاکھ نیکیاں اور سالانہ 36 لاکھ نیکیاں صرف اس چیز کو پڑھنے سے مل گئیں. سال میں 36 لاکھ نیکیاں. یہ نماز کے بعد جو لوگ جلدی سے باہر نکل جاتے ہیں، دروازے میں شور ہے اور پتہ نہیں کیا ہے، جو ہے ایک عجیب جو ہے مسجدوں کے باہر اس طرح کی چیز دنیا میں کہیں نہیں پائی جاتی جیسا ہمارے یہاں طریقہ اختیار کیا گیا ہے. اللہ تعالیٰ سمجھ دے. نماز کے بعد لوگوں سے کچھ مت مانگو، انہی کے لوگ چلے جائیں گے ایسا ہو جائے گا ویسا ہو جائے گا. نماز کے بعد اللہ سے مانگو. ایک آدمی بادشاہ کے پاس گیا ہے، میں کچھ مانگوں، بادشاہ مصروف، دیکھا بھائی اندر جانے کی اجازت دو، دیکھا بادشاہ زار و قطار رو رہا ہے، اللہ سے مانگ رہا ہے. میں کہا بھائی یہ بھی جب اللہ سے مانگ رہا تو میں کیوں نہیں مانگ لوں. کوئی نمازوں کا جلدی سے باہر نکل کے شور مچانا یہ جو ہے امت میں پہلے کبھی نہیں ہوا. اللہ تعالیٰ ہمیں توفیق دے. نماز وہ آرام سے بیٹھے رہے، اپنے وظیفے پڑھتے رہے، اطمینان سے نکلے، سنتوں کے بعد ملاقات بھی کی، مسجدوں میں حلقے لگائے، دیر تک بیٹھے یا پوری مسجد آپ کی، گھنٹوں بیٹھے رہو، فوراً باہر نہیں نکل جانا چاہیے. جو نکلے ان کو تمیز سے بچے آ جاؤ، اندر باہر بیٹھ جاؤ، کیونکہ لوگ نکلتے ہیں اس لیے پھر بڑے بھی نکل جاتے ہیں. تو یہ ایک عجیب سی روایت ہوئی، اللہ تعالیٰ ہمیں توفیق عطا فرمائے اس کی ٹھیک کرنے کی. اللہ اکبر. ذکر کا، ذکر کے فضائل، ذکر یعنی سبحان اللہ، الحمدللہ، لا الہ الا اللہ، اللہ اکبر، درود شریف، استغفار، جس کو جو مناسبت ہو، جو شوق ہو، جس سے ذوق ہو، چلتے پھرتے آتے جاتے پڑھ لیا کریں. ذکر شیطان کو دور کرتا ہے، اس کی قوت کو توڑتا ہے، اللہ کی خوشی کا سبب ہے، اللہ کی محبت پیدا کرتا ہے، دل سے رنج و غم دور کرتا ہے، دل میں خوشی فرحت پیدا کرتا ہے، جسم اور دل کو قوت دیتا ہے، چہرے اور دل کو منور کرتا ہے. ذکر احسان کے درجے تک لے جاتا ہے، یعنی ایسی عبادت نصیب ہوتی ہے جیسے اللہ کو دیکھ رہے ہیں، اللہ کا قرب پیدا کرتا ہے، اللہ کی معرفت کا دروازہ ہے، دل کی وحشت کو دور کرتا ہے. اللہ کا ذکر دل اور روح کا رزق ہے، دل کے لیے ایسا ہے جیسا مچھلی کے لیے پانی. صبح شام جو ہے کچھ ذکر کرنا چاہیے، اور مشائخ نے اس میں رسالے لکھے ہیں کہ جو لوگ دین کی خدمت میں زیادہ مشغول ہیں، بعض دفعہ ایسا ہوتا ہے کہ آدمی سمجھے میں نے بہت ساری نیکیاں دین کی کوئی خدمت کر کے کما لی، اب مجھے ذکر کی ضرورت نہیں ہے. انہوں نے دلائل سے قرآن حدیث سے ثابت کیا کہ جو آدمی دین کی کسی خدمت میں زیادہ مصروف ہے اس کو اتنا ہی زیادہ ذکر کرنا چاہیے تاکہ اس کے کام میں جان پڑے. जिक्र छोड़कर किसी काम में जाननी पड़ेगी, उससे पड़ेगी। सबसे अच्छी नमाज कौन सी जिसमें जिक्र ज्यादा है, पूछा गया। सबसे अच्छा जकात, सबसे अच्छा हज कौन सा है जिसमें अल्लाह का जिक्र ज्यादा है। यानी जितने सवाल है पूछेगा कि सबसे ज्यादा अच्छा कौन सा है, तो जवाब ये दिया गया कि जिसमें अल्लाह का जिक्र ज्यादा हो। तो जिक्र करने वाले सारे भलाई ले उड़े। तो अल्लाह ताला हमें जो है अल्लाह का जिक्र सुबह शाम करने, और उसके लिए जन्नत में पौधे लगा ले आदमी। तो आदमी जो है दुनिया में चंद सांसें लेकर आया है, खुलासा है जिंदगी का कि आदमी इम्तहान के वास्ते चंद सांसें लेकर आया है। उसको जो है वो शोर गुल में तनकीद, तनकीस, ऐब जोई, लड़ाई झगड़े, गुल गपाड़ा, ऐब जोई, मजाक उड़ाना, ये करना, इनमें लगा दे वो, ये भी एक रास्ता। या वो जो है गिड़गिड़ा रहा है, जिक्र कर रहा है, दुआ कर रहा है, दरूद शरीफ पढ़ रहा है, दावत दे रहा है, अल्लाह से मांग रहा है, अच्छी नीयतें कर रहा है, इसमें लगा दे, मिलियन बिलियन कमा कर ले। बस ये दोनों रास्ते खुले हुए और आदमी चंद सांसें ही लेके आया है और हर एक काउंट हो रहा है, एक एक काउंट हो रहा है कि इस पे इतना ऊंचा जा सकता था लेकिन नहीं गया, नीचे आ गया, हर वक्त काउंट हो रहा है। अब्दुल्लाह इब्ने अब्बास रज़ी अल्लाह अन्हु फरमाते हैं, नेकी करने से चेहरे पर रौनक, दिल में नूर, रिस्क में वसअत, बदन में क़ुव्वत, लोगों के दिलों में मोहब्बत पैदा होती है, और बुराई करने से चेहरे पर बेरौनकी, कब्र और दिल में ज़ुल्मत यानी तारीकी, बदन में सुस्ती, रिस्क में तंगी, और लोगों के दिलों में नफरत पैदा होती है। ये हो गया नेकी का फायदा दुनिया में और गुनाह का नुकसान दुनिया में। हज़रत मौलाना अशरफ अली थानवी साहब रहमतुल्लाह अलैह अपनी किताब जज़ाउल आमाल में फरमाते हैं कि अगर चाहते हो कि जन्नत के बहुत से दरख्त हमारे हिस्से में आए, तो सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाहू अकबर खूब पढ़ा करो। अगर चाहते हो कि क़यामत के दिन हम साए में हो, तो सूरह बकरा और सूरह आले इमरान की तिलावत करो। ये वो साइबान की शक्ल, बादल की शक्ल में आएंगी और पढ़ने वालों पर साया करेंगी। अगर चाहते हो कि हमको जन्नत का चश्मा मिले, खैरात जारी किया करो। अगर चाहते हो कि हमको खूब अच्छे कपड़े आखिरत में मिले, तो तकवा और दीन को मजबूत पकड़ लो। अगर चाहते हो कि जन्नत में दूध का चश्मा मिले, हौज़े कौसर से सैराब हो, तो इल्मे दीन हासिल करो, इल्मे दीन हासिल करो। अगर चाहो कि पुल सरात पर पलक झपकते हुए गुजर जाओ, तो शरीयत पर खूब मुस्तकीम रहो। अगर चाहो कि सरात पर हमारे पास नूर रहे, तो नमाज का खूब एहतमाम करो। अगर चाहो कि हमको जन्नत में बहुत से महल मिले, तो खूब कुल हो अल्लाह अहद पढ़ा करो, खूब कुल हो अल्लाह अहद पढ़ो। कुल हो अल्लाह की एक तस्बीह कोई पढ़ ले, जिसका कोई एक जूस पढ़ने से रह गया हो, जिस कुरान नहीं पढ़ सके आज, या कोई तबीयत ठीक नहीं थी कोई, तो कुल हो अल्लाह की तस्बीह पढ़ ली 100 मरतबा, तो ऐसा हुआ कि जन्नत में 10 महल बन गए और 33 मरतबा कुरान शरीफ ख़त्म करने का सवाब मिल गया। तो कमज़ोरों के लिए भी मना नहीं है, दीन में बहुत से रास्ते इस तरह जिक्र के और सवाब पहाड़ों के मौजूद हैं, जिसको जो मौका मिल जाए वो मिले। इस तरह जो नेमत चाहो उसके असबाब इख्तियार करो, वही असबाब उन नेमतों की शक्ल में बनकर तुमको मिल जाएंगे। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम मेराज में तशरीफ़ ले गए, इब्राहीम अलैहिस्सलाम से मुलाकात हुई, तो उन्होंने फरमाया कि उम्मत को पैगाम भेजा, सलाम भेजा, कि आप जो है जन्नत के बागों को बढ़ा लें, जिक्र करें, अल्लाह को याद करें, जन्नत के बागों को बढ़ा लें। अल्लाह ताला हमें जो है जिक्र करने की तौफीक अता फरमाए। एक किताब का सबक आज शुरू होगा, ये नमाज के बारे में है, मारुफुल हदीस, एक मुस्तनद इंतखाब है। बाज़ मरतबा लोगों को तशवीश होती है कि एक ही किताब से क्यों पढ़ी जाती हैं, और जो है समझते हैं कि हमारे पास यानी फ़ज़ाइल की किताबों के अलावा और कोई ये लोग जानते हैं नहीं इनके पास, वगैरह वगैरह। तो हमारे उलमाए कराम ने बहुत सारी किताबें मुस्तनद अहादीस की चीज़ों की लिखी हैं। ये दूसरा सबक है, होना तो चाहिए कि फ़ज़ाइल की सारी किताबें बार बार पढ़ें, बार बार पढ़ें, हत्ता कि हमें याद हो जाए और दावत देने का हमें शौक़ पैदा हो जाए। उसके बाद और किताबें हैं माशाल्लाह, मारुफुल हदीस, मारुफुल कुरान, अब घर में भी पढ़ी जाएँ। तो ये हमारे उलमाए कराम की लिखी हुई किताब है, मौलाना मंजूर नुमानी रहमतुल्लाह अलैह। तो इसमें से कुछ इशारे के तौर पर कुछ चीज़ें पढ़ी जाएंगी। पहली बात है जो है वो अजान की है, ये सही बुखारी की हदीस है, अबू सईद रदी अल्लाह अन्हु उनकी रवायत है कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुअज्जिन की आवाज़ जहाँ तक पहुँचती है, वहाँ तक जो जिन्नात और इंसान और जो चीज़ भी उसकी आवाज़ सुनती है, वो क़यामत के दिन ज़रूर उसके हक़ में शहादत देगी। फ़ायदे में लिखते हैं कि वइम मिन शैइन इल्ला युसब्बिहु बिहम्दिह, فرمایا کہ جب مؤذن اعلان کرتا ہے توحید رسالت اور دعوت کا تو جنات اور انسان کے علاوہ دوسری مخلوقات بھی اس کو سنتی ہیں. اتنی بڑی بات, دوسری مخلوقات بھی اس کو سنتی ہیں, قیامت میں اس کی شہادت ادا کریں گی. اب اذان کے بعد نماز کا وقت ہے, تو یہ کسی اور کتاب سے یہ مضمون ہے. علی رضی اللہ عنہ جب وضو فرماتے تو چہرے کا رنگ بدل جاتا, کہتے کہ اللہ کے دربار میں حاضری کا وقت ہے, شہنشاہ کے دربار میں جا رہا ہوں, نہ جانے کیا معاملہ ہوگا. ہم اپنا اگر آپ نے آپ کو دیکھیں مسجد کے دروازے میں اتنا شور ہوتا ہے, ساری ملاقات کہاں گئے تھے, کس سے ملے تھے, آج کیا کھایا, کیا دروازہ کھلا ہوا ہے, ساری آواز اندر آ رہی, لوگ نماز پڑھ رہے ہیں. ہونا ہی چاہیے کہ نہ مسجد کے دروازے پہ آ کے آدمی بے ہوش ہو کے گر پڑے, چہرہ پیلا ہو جائے, آنکھ سے آنسو نکل آئے, میں اللہ کے دربار میں جا رہا ہوں. یعنی ایسی حالت میں اگر ایک دوسرے سے بات کرتے ہوئے اگر مسجد میں آیا تو کون ہے جو سیدھے پیر سے آئے گا, کون ہے جو مسجد میں داخلے کی دعا پڑے گا اور اعتکاف کی نیت کرے گا, بس ہر وقت ایک دوسرے سے ملاقات, ایک دوسرے سے ملاقات. تو بھائی مسجد کو طلب نہ بنانا, مسجد کو مسجد رکھنا, اللہ تعالیٰ ہمیں توفیق دے. جس سے محبت ہوتی ہے اس کی عظمت دل میں ہوتی ہے, اس کے ملاقات کو جانے سے پہلے تیاری کی جاتی ہے, اللہ کے دربار میں جانا. قیامت کے دن اللہ کے جلال کے ظہور کا خاص دن ہوگا, سارے انسان اس وقت پریشان ہوں گے, حتیٰ کہ انبیاء علیہ السلام جیسے نوح اور ابراہیم علیہ السلام, موسیٰ علیہ السلام جیسے بڑے بڑے پیغمبر اللہ کے حضور کچھ عرض کرنے کی ہمت نہ کر سکیں گے. تو اس وقت حضور صلی اللہ علیہ وسلم ہی احکم الحاکمین کی بارگاہ میں سارے انسانوں کے لیے حساب کے اور شفاعت کریں گے اور ان کے لیے حساب شروع کرنے کے لیے درخواست فرمائیں گے. اس کے بعد گنہگاروں کی سفارش, ان کے جہنم سے نکالے جانے کی درخواست کا دروازہ بھی آپ سے ہی کھلے گا. حضور صلی اللہ علیہ وسلم کی فضیلت بیان کی جا رہی ہے, خود آپ صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ سب سے پہلا شفاعت کرنے والا میں ہوں گا اور بارگاہ خداوندی میں سب سے پہلے میری ہی شفاعت قبول کی جائے گی, اور قیامت کے دن حمد کا جھنڈا, تعریف کا جھنڈا میرے ہی ہاتھ میں ہوگا, اور آدم علیہ السلام ان کے علاوہ سارے انبیاء رسول اور ان کے متبعین میرے اسی جھنڈے کے نیچے ہوں گے. بس یہ وہ مقام محمود ہے جس کے بارے میں قرآن شریف میں فرمایا گیا, عسى ان یبعثک ربک مقاما محمودا, سورہ بنی اسرائیل کی آیت ہے. تو اس میں اذان کے بعد دعا پڑھنے کی فضیلت بتائی گئی ہے جس میں مقام محمود کا ذکر آتا ہے. جب اتنے حضور صلی اللہ علیہ وسلم کے احسانات ہیں ہمارے اوپر, تو نماز کے بعد دعا پڑھ کر اس میں خاص دعا کی جاتی ہے کہ اللہ تعالیٰ حضور صلی اللہ علیہ وسلم کو مقام محمود تک پہنچا دی. تو یہ کتابیں پڑھنے کا مقصد جو ہے فقہی ابواب اور مسائل بتانا نہیں ہے, بلکہ دلوں کو نرم کرنا ہے کہ ہم جو نماز پڑھنے جاتے ہیں وہ کوئی اٹھک بیٹھک نہیں ہے, بلکہ اتنے فضائل ہیں اس کے ہر ایک چیز میں. وضو سے شروع ہوتی ہے بات, اذان سے ہر قدم پہ جو ہے درجات بلند ہو رہے ہیں, گناہ معاف ہو رہے ہیں وغیرہ وغیرہ. تو آدمی نماز کو سمجھے کہ تیاری میں رہے, دل جو ہے مسجد میں اٹکا ہوا ہو کہ کب دوسرا وقت آیا اور میں مسجد میں پہنچا, کب دوسرا وقت آیا اور میں مسجد میں پہنچا. ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے, رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ آدمی کی نماز جو جماعت سے مسجد میں ادا کرے اس نماز کے مقابلے میں جو گھر یا بازار میں پڑھے 25 گنا زیادہ ہوتی ہے. یہ صحیح بخاری صحیح مسلم کی روایت ہے. دوسری روایت میں 27 گنا آیا ہے جو زیادہ معروف لوگ سمجھتے ہیں. وجہ یہ ہے کہ بندہ جب اچھی طرح وضو کر کے مسجد کی طرف جاتا ہے, اس کے جانے میں نماز کے علاوہ کوئی دنیاوی مقصد نہیں ہوتا, تو ہر قدم پر ایک درجہ بلند کر دیا جاتا ہے اور ایک خطا معاف کر دی جاتی ہے. اب آگے سنیے جس کے لیے یہ چیز پڑھی گئی تھی, جب وہ نماز پڑھتا ہے تو فرشتے اس وقت تک برابر اس کے حق میں عنایت اور رحمت کی دعا کرتے رہتے ہیں جب تک کہ وہ نماز پڑھنے کی جگہ میں رہے. جب تک آدمی مسجد کے اندر ہے, دروازے کے اندر, فرشتے اس کے لیے دعا کر رہے ہیں. فرشتوں کی دعا یہ ہوتی ہے کہ اے اللہ اس بندے پر خاص عنایت فرما, اس پر رحمت فرما, اور جب تم میں سے کوئی نماز کے انتظار میں مسجد میں رہتا ہے اللہ کے نزدیک اور اس کے حساب میں وہ برابر نماز ہی میں رہتا ہے. یعنی فرشتے بار بار دعا کر رہے ہیں اللہ اس پر رحمت بھیجئے, اللہ اس پر خاص عنایت فرمائیے, جیسے ہی وہ مسجد کے اندر رہتا ہے. اب ہمارا حال یہ ہے کہ جیسے نماز ختم ہوئی مسجد کے باہر ہونا ہی, وہ باہر ہوتی ہے فرشتوں کا معاملہ ختم ہو گیا. بلکہ مسجدوں میں اگر زیادہ شور کیے تو فرشتے پھر جو ہے پہلے تو دعا کر رہے تھے, پھر جو ہے وہ ناراض ہو جاتے ہیں کہ اللہ کے بندے چپ ہو جا, اللہ کے ولی چپ ہو جا, آخر میں نہیں چپ ہوتا تو کہتے ہیں اللہ کے دشمن چپ ہو جا. مسجد جو ہے وہ بہت مقدس بابرکت جگہ ہے, وہ جو ہے خود بھی جو بھی لوگ آئیں اس کو سمجھایا جائے کہ یہ جو ہے بہت بابرکت جگہ ہے. एक जगह किस्सा वो बताया जाता है कि कुछ हजरात थे जो बोल नहीं सकते थे, बोलने की ताकत नहीं थी, लेकिन वो मस्जिद के दरवाजे पर खड़े होकर लोगों को अदब सिखाते थे कि कोई आ गया उल्टे पैर से तो उसको खामोशी से हाथ पकड़ के वापस ले जाते दरवाजे में, और फिर लाते उसको सीधे पैर से दाखिल करवाते कि भाई ऐसे आते हैं, बोल नहीं सकते थे। तो वह हर आदमी दावत दे सकता है, हर आदमी जो है दीन का काम कर सकता है। अब उसके बाद नमाज पढ़ी गई, उसमें जो कुरान पढ़ा जाएगा उसके बारे में हजरत ने लिखा है कि कुरान मजीद का जो हिस्सा भी नमाज में पढ़ेगा उसके लिए हिदायत का कोई ना कोई पैगाम ज़रूर होगा, या अल्लाह की तौहीद होगी, उनकी सिफात का बयान होगा, या यौम आखरत जन्नत और नेक किरदारी बद किरदारी की जजा सज़ा का जिक्र होगा, या कोई फरमान इलाही होगा, या कोई सबक आमोज और इबरत अंगेज वाकया होगा। उसके लिए है कि कुरान मजीद का तर्जुमा समझ कर पढ़ लिया जाए, जो आयतें पढ़ी जाती हैं मालूम हो कि इस वक्त क्या पढ़ा जा रहा है, तो एक ख़ास आदमी को लुत्फ होगा कि सुभान अल्लाह ऐसी चीज़ पढ़ी जा रही है और ऐसा फरमान शाही जो है वो इस वक्त पढ़ा जा रहा है। तो नमाज में ऐसी कैफियत, फिर उससे खुशू पैदा होगा, फिर उससे शौक़ पैदा होगा। अबू हुरैरा रदी अल्लाह से रवायत है, रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये बुखारी और मुस्लिम की हदीस है, यहाँ पर अरबी इसलिए नहीं पढ़ी जा रही कि हम आम जैसे लोगों का हल्का है और उसमें यानी कम वक्त में जल्दी जल्दी इशारे किए जाते हैं। अगर ये चीज़ किसी दरसगाह में किसी दारुल उलूम में पढ़ाई जाए तो उसमें एक एक हदीस पे उसकी सनद और उसकी चीज़ें पूरे पूरे दिन उस पर बात होती है, लेकिन वो हमारे हलके का मकसद नहीं है। और चीज़ वही है, लेकिन बच्चे जो जाते हैं तो वो आठ आठ साल एक एक हदीस पर इतनी रिसर्च करते हैं तो वो एक शान के आलिम बनते हैं। हमें सिर्फ उसमें से जो उसकी बात है इशारा वो ले रहे हैं, और इसलिए जो है वो यानी किताब को हम जल्दी ख़त्म कर लेते हैं, लेकिन मकसद हमें सिर्फ शौक दिलाने का। अबू हुरैरा रदी अल्लाह से रवायत है, रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब इमाम रुकू से उठते हुए कहे समी अल्लाहु लिमन हमिदा, तो आप मुक्तदी लोग कहें अल्लाहुम्मा रब्बना लकल हम्द, कि ऐ अल्लाह हमारे परवरदिगार आप ही के लिए सारी तारीफ है। तो जिसका कहना फरिश्तों के कहने से मिल जाएगा उसके सारे पिछले गुनाह माफ़ कर दिए जाएंगे। ये एक नुस्खा है मग़फ़रत का, मुकफ़रातु ज़ुनूब, और जन्नत में जाने का एक नुस्खा है कि जिस आदमी की आमीन फरिश्तों की आमीन के साथ मिल गई उसके सारे गुनाह माफ़ हो जाएंगे। तफसील में यह है कि छोटे गुनाह माफ़ होंगे, और अल्लाह की रहमत से बईद नहीं है कि अल्लाह ताला को इख्तियार है कि जिस गुनाह को चाहे अपने करम से बख्श दे। एक साहब एक बुज़ुर्ग की जो है जमात की नमाज रह गई, मिस हो गई, तो उन्होंने कहा 27 गुना सवाब है। उन्होंने कहा मैं ये नमाज 27 मरतबा दोहराऊंगा, शायद मुझे सवाब मिल जाए उतना ही। 27 मरतबा नमाज दोहराई, वही वाली बार बार पढ़ी, बार बार पढ़ी, अल्लाह राजी हो जाए, मेरी जमात छूट गई। सहाबा के ज़माने में किसी की जमात छूट जाती तो लोग ताज़ियत को आते, ऐसे कि घर में कोई फौत हो गया है, पूरा शहर जो है वो दरवाजे पर खड़ा है कि पता नहीं क्या हो गया आपके साथ, मामला बीमार हो गया। तो एक बुज़ुर्ग की नमाज रह गई जमात से, तो उन्होंने 27 मरतबा दोहराई। फिर जो है वो यानी किस्से में यह है कि उन्होंने ख्वाब में देखा कि वो नमाज तो तुमने दोहरा ली, लेकिन वो जो फरिश्तों ने आमीन कहा था मस्जिद में वो कहाँ से लाओगे, फरिश्तों ने जो आमीन कहा था वो कहाँ से लाओगे। अल्लाह ताला हमें नमाज की तौफीक अता फरमाए। एक साहब ये जो है ये भी बुखारी की हदीस है, हज़रत रिफ़ा बिन राफ़े रदी अल्लाह से रवायत है, हम लोग रसूल सल्लल्लाहु अलैहि वसल्लम के पीछे नमाज पढ़ रहे थे, जब आप सल्लल्लाहु अलैहि वसल्लम ने रुकू से सर उठाया फरमाया समी अल्लाहु लिमन हमिदा, तो मुक्तदियों में एक सहाबी ने कहा रब्बना वलकल हम्द हम्दन कसीरन तय्यिबन मुबारकन फी, हम्दन कसीरन तय्यिबन मुबारकन फी, कि ऐ हमारे रब आप ही के लिए सारी हम्द बहुत ज़्यादा हम्द बहुत पाकीज़ा और मुबारक तारीफ। अरबी के बहुत अच्छे कलमात। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम नमाज से फारिग हुए, आपने पूछा ये कहने वाला कौन था, आदमी ने कहा मैंने कहा था। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैंने 30 से ज़्यादा फरिश्तों को देखा कि वो बाहम मुसाबकत कर रहे थे, यानी लपक रहे थे कि कौन इसको पहले लिखेगा, कौन अपने नेकियों के रजिस्टर में पहले इसको लेकर के जाए अल्लाह के दरबार। बाज़ मशायख़ फरमाते हैं कि आदमी दिल से एक मरतबा सुभान अल्लाह कहे तो आसमान ज़मीन का निज़ाम तब्दील हो जाता है, फरिश्ते लपकते हैं कि मैं अल्लाह के दरबार में ले जाऊंगा। तो ऐसी चीज़ों की तरफ आदमी को रग़बत होनी चाहिए। ये कलिमात अगर कहें बाजमात नमाज में, बहुत ज़ोर से नहीं कहें कि इमाम को दूसरे लोगों को तकलीफ़ हो, बल्कि अपने ज़रा नरम अंदाज में खुद को कह सकते हैं अल्लाह अकबर। अब जो है ये शब-ए-मेराज और उसके ताल्लुक से جب ہم نماز میں تشہد پڑھتے ہیں دوسری رکعت میں اور چوتھی میں آخری رکعت میں, تو شارحین حدیث نے ذکر کیا ہے, یعنی علماء محدثین نے فرمایا کہ یہ تشہد شب معراج کا مکالمہ ہے, جب حضور صلی اللہ علیہ وسلم کو اللہ کی بارگاہ میں شرف حضوری نصیب ہوا تو آپ نے نذرانہ عبودیت پیش کیا اور اس طرح سلامی دی, التحیات للہ والصلوات والطیبات, تو اللہ تعالیٰ کی طرف سے ارشاد ہوا السلام علیک ایہا النبی ورحمۃ اللہ وبرکاتہ, پھر آپ صلی اللہ علیہ وسلم نے عرض کیا السلام علینا وعلی عباد اللہ الصالحین, اس کے بعد عہد ایمان کی تجدید کے طور پہ مزید عرض کیا اشہد اللہ الہ الا اللہ اشہد ان محمدا عبدہ ورسولہ. یہ جو ہم پانچ مرتبہ دن میں اور بہت مرتبہ پڑھتے ہیں یہ شب معراج کے اس واقعے کی یادگار ہے. تو بھائی جب حضور صلی اللہ علیہ وسلم صحابہ چاند دیکھتے تھے رجب کا, ساتھی یہاں پر سن چکے ہیں لیکن جو فون پر سن رہے ہیں ان کے فائدے کے لیے, کہ رجب کا مہینہ بہت مقدس مہینہ ہے, رجب, شعبان, رمضان, تو دعا فرماتے تھے حضور صلی اللہ علیہ وسلم کہ اللہ مبارک لنا فی رجب و شعبان و بلغنا رمضان, کہ اللہ ہمارے لیے رجب اور شعبان کے مہینے میں برکت عطا فرمائیے اور ہمیں رمضان تک پہنچا دیجئے. اس میں ایک بات سمجھنے کی ہے, وہ یہ ہے کہ علماء محدثین فقہا اور ہمارے بڑے بزرگان ان کے جو بات ہے کہنے کی وہ یہ ہے کہ واقعہ معراج کے بعد حضور صلی اللہ علیہ وسلم دنیا میں 18 سال زندہ رہے, تشریف فرما رہے, لیکن ان میں سے کسی سال میں آپ نے شب معراج منائی نہیں ہے اور نہ منانے کا حکم دیا ہے, نہ اس میں کوئی خاص عبادت کرنے کا حکم دیا ہے, نہ کوئی خاص چیز اس کے اندر ہے. یہ حضور صلی اللہ علیہ وسلم کی حیات طیبہ میں ہے اور صحابہ کی بھی حیات طیبہ میں ہے. تو جیسے ہاں شب برات جو ابھی آئے گی 2 ہفتے کے بعد, اس کی بڑی فضیلت ہے, اور اس کے بعد رمضان میں شب قدر آئے گی 1000 مہینوں سے بہتر, 83 سال کی عبادت کا ثواب, اس کی بہت بڑی فضیلت ہے. تو شب معراج میں یعنی جو ہے واقعہ تو ہوا معراج کا, اس کی بہت ساری فضیلتیں ہیں, لیکن اس واقعے سے جو سیکھنے کی چیز ہے کہ ابراہیم علیہ السلام نے کہا کہ جنت کے باغوں کو بڑھا لو, حضور صلی اللہ علیہ وسلم نے دیکھا کہ نافرمانوں کو ایسا عذاب ہوگا اور نیک آدمیوں کو اتنا ثواب ملے گا, اور جو ہے انہوں نے جنت کا محل دیکھا عمر رضی اللہ عنہ کا, اس میں داخل نہیں ہوئے, حضور صلی اللہ علیہ وسلم نے دیکھا کہ جنت میں کس نے لکھا ہے کہ جو ہم نے آگے بھیجا وہ ہم نے پا لیا نیک عمل اور صدقہ, جو ہم پیچھے چھوڑ کر آئے دنیا میں وہ ہم سے نقصان ہو گیا, چھوٹ گیا, یہ وہاں لکھا ہوا ہے گولڈن ورڈ میں. تو اصل میں جو شب معراج کے ہے وہ ان حدیثوں کو اور ان واقعات کو دیکھ کے اس سے اپنی زندگی بدلنی چاہیے. باقی یہ کہ جیسے ہر رات کو اٹھتے ہیں دعا کرتے ہیں, آپ اس رات کو بھی اٹھ کے دعا کیجئے, کوئی خاص چیز اس شب معراج کے بعد سے کو منانا یا بہت زیادہ اس میں کوئی چیز یہ ثابت نہیں ہے. تو یہ بات عرض کرنی تھی. یہ جو ہے اللہ سبحانہ وتعالیٰ ہمیں توفیق دے. نماز کا اختتام جو ہوتا ہے تو اس میں بھی دیکھیے بندہ اللہ اکبر کہہ کے اللہ کی دربار میں داخل ہوا اور السلام علیکم ورحمۃ اللہ علیہ کر کے واپس ہوا. تو جب اللہ اکبر سے بات شروع کرے تو چاہیے کہ اس وقت عالم دنیا سے اپنے ماحول دائیں بائیں والوں سے بھی غائب اور الگ ہو جائے. نہیں دماغ میں دنیا کے خیالات, جاب کے خیالات, ابھی گروسری کرنی ہے, ابھی کپڑے دھونے ہیں, ابھی کھانا پکانا ہے, ان خیالات سے فارغ ہو جائے اور جو ہے اللہ کے سوا کوئی بھی اس کے دل کی نگاہ کے سامنے نہ رہے. پھر جب تشہد, درود شریف اور دعا اللہ کی حضور میں عرض کر کے نماز پوری کر لے تو دل کا یہ حال ہو کہ ابھی کسی دوسری دنیا سے اس دنیا میں اور اپنے ماحول میں واپس آیا ہے اور دائیں بائیں والے انسانوں یا فرشتوں سے اس کی اب نئی ملاقات ہو رہی ہے, کہیں آپ واپس آئے ہیں سفر سے, اور اب ان کی طرف رخ کر کے کہے السلام علیکم ورحمۃ اللہ. یہ نماز کی روحانیت ہے. اللہ اکبر سے کہا تو اس دنیا سے کہیں روانہ ہو گئے اللہ کے دربار میں اور السلام علیکم ورحمۃ اللہ کر کے واپس. تو یہ جو ہے نا مشائخ کا حال ہے, اس کے لیے ان کی کتابیں پڑھی جاتی ہیں. اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. اس کے جو ہے انہیں نماز کے مختلف حدیثیں پھر انشاءاللہ پڑھی جائیں گی. اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. ایک سبق ہے والدین کی خدمت اور اطاعت اور ماں کی خدمت اور ماں کی فضیلت. یہ پوری کتاب لکھی گئی ہے, اس میں کتاب کا نام ہے مثالی اولاد. یعنی ہر اولاد کو چاہیے کہ کتاب پڑھے کہ ہم اپنے والدین کی خدمت کیسے کریں, پوری کتاب لکھی گئی. تو یہ اکرام مسلم میں آتا ہے کہ سب سے زیادہ جو حق ہے وہ تو والدین کا ہے, تو اس لیے جو ہے ہمیں اس کا اللہ تعالیٰ ہمیں توفیق دے. एक बुजुर्ग एक गली से गुजर रहे थे। अब ये हिकायत से उन्होंने समझाया है कि एक बुजुर्ग एक गली से गुजर रहे थे, उन्होंने देखा कि एक घर का दरवाजा खुला और एक बच्चा रोता चिल्लाता उसमें से निकला। उसकी माँ किसी बात पर नाराज हो गई थी और उसने धक्के देके उसको घर से निकाल दिया किसी वजह से थोड़ी देर के लिए। हत्ता कि जब दरवाजे से बाहर हो गया तो माँ ने अंदर से दरवाजा बंद कर लिया। बच्चा इसी तरह रोता चिल्लाता बड़बड़ाता बेचारा बिलखता हुआ कुछ दूर तक गया, फिर एक जगह पहुंचकर खड़ा हो गया। एक जगह पहुंचकर खड़ा हो गया, सोचने लगा कि मैं अपने माँ बाप के घर के सिवा कहाँ जा सकता हूँ और कौन मुझे अपने पास रख सकता है। ये सोचकर टूटे दिल के साथ अपने घर की तरफ लौट पड़ा। दरवाजे पर पहुंचकर उसने देखा कि दरवाजा बंद है। बेचारा वहीं चौखट पर सर रखकर पड़ गया, उसी हालत में सो गया। थोड़ी देर में माँ ने दरवाजा खोल के देखा कि बच्चा कहाँ गया। देखा कि बच्चा चौखट पर सर रखकर पड़ा है तो उनका दिल भर आया, ममता का जज्बा उभर आया, आंखों से आंसू बहने लगे। बच्चे को उठाकर सीने से लगाया, उनको प्यार किया और कहा कि बेटे तूने देखा कि तेरे लिए मेरे सवा कौन है, और तूने नालायकी नादानी नाफरमानी का रास्ता अख्तियार किया, मेरा दिल दुखाया, मुझे गुस्सा दिलाया, और मेरी फितरत का ममता का तकाजा यही है कि मैं तुमसे प्यार करूं और तुम्हें राहत और आराम पहुंचाने की कोशिश करूं, तुम्हारे लिए हर खैर और भलाई चाहूं, और मेरे पास जो कुछ है तुम्हारे ही लिए। तुम्हें बच्चे को वापस ले। वो बुजुर्ग ने जब ये किस्सा देखा तो उसमें से जो उनको सबक मिला वो ये है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद सामने रखिए कि अल्लाह की कसम अल्लाह ताला की जात में बंदों के लिए इससे ज्यादा प्यार और रहम है जितना कि माँ में अपने बच्चे के लिए। 70 माओं से ज्यादा मेहरबान है, दूसरी जगह रवायत में। कैसे महरूम और बदबख्त हैं वो बंदे जिन्होंने नाफरमानी की करके ऐसे रहीम करीम अल्लाह की रहमत से अपने को महरूम कर लिया और उसके गजब गुस्से को भड़का रहे हैं, हालांकि तौबा का दरवाजा उनके लिए खुला हुआ है। तौबा का दरवाजा उनके लिए खुला हुआ है और उसकी तरफ कदम बढ़ा के अल्लाह ताला का प्यार हासिल कर सकते हैं जिसके सामने माँ का प्यार कुछ भी नहीं है। एक ही दरवाजा है, आदमी कहाँ जाएगा। एक बुजुर्ग जो है रात को उठा करते थे और तहज्जुद और नमाज के लिए इबादत के लिए उनको आवाज आती थी कि तुम्हारी इबादत कबूल नहीं है। एक दिन उनके एक शागिर्द ने भी सुन लिया, कहा कि हजरत आपको जब बार बार आ रही है कि यहाँ कबूल नहीं है, आप फिर क्यों इतनी मेहनत करते हैं रात को उठते। उन्होंने कहा कि बेटा इसके अलावा और कौन सा दरवाजा है जहाँ मैं जाऊँगा, तो मैं तो मेरे लिए यही कोशिश है, कबूल हो गया नहीं हो मैं बस इसी काम में लगा हुआ हूँ। जब उन्होंने आज इसी की फिर आवाज़ आई कि अच्छा ये भी कबूल है, सिर्फ सारी कबूल है। ठीक, तो भाई ये जो है एक हिकायत और है। एक आदमी अपनी बूढ़ी वालदा के पास बैठा था। वालदा ने 3-4 मरतबा इसरार से पूछा, बेटा मेरे कान में ये कौन सी आवाज आ रही है। बेटे ने कहा, माँ जी कोई आवाज नहीं है। माँ ने फिर पूछा, बेटा कौन सी आवाज आ रही है। बेटा ने कहा, अम्मा कोई ऐसी आवाज नहीं आ रही। 4 दफा हो गए, उन्होंने कहा, अम्मा आपको वहम हुआ है, आपको यानी कब्ज हो गया है, आपका दिमाग खराब हो गया, आप ये तकरार बंद कीजिए, उन्हें कोई आवाज नहीं आ रही। माँ ने कहा, बेटा वो एक संदूक में जो है एक कॉपी पड़ी हुई है, वो ले आओ। तो वो कॉपी लेकर आया तो बुढ़िया ने फरमाया कि जब तुम बच्चे थे तो एक दिन तुमने 70 बार एक बात पूछी थी और मैंने इतनी बार चूम चूम कर तुम्हें जवाब दिया था। एक ही बात तुमने 70 बार पूछी, मैंने हर बार तुम्हें प्यार किया और जवाब दिया, और पेशानी पर कोई शिकन नहीं थी, और देख ये बात इस कॉपी पर तहरीर है। और बड़े माँ के सबर का आपका मुवाजना अपने सबर से ना कर, तेरे सबर का पैमाना इतनी जल्दी पूरा हो गया कि मैंने एक बात 7 मरतबा भी नहीं पूछी और तू मुझ पर बरसने लगा। तो हम जो है वालदैन जब बड़ी उम्र को हो जाते हैं, कोई बात कह भी दे कोई चीज़, तो कभी आदमी उफ भी ना करे और हमेशा जो है उनके लिए दुआ करे, उनसे दुआए खैर कराए और जो है उनकी हर तरह से अकीदत मोहब्बत में लगा रहे। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। पूरी किताब है, इस तरह की किताबें और किस्से हमारे उर्दू में जो है ऐसे जो है सैकड़ों चीज़ों का ज़खीरा है। अब अफसोस के लोगों ने समझा कि हम पहले अंग्रेज़ी सीख लें, अंग्रेज़ी में इस किस्म के अदब के मजामीन कहाँ मिलेंगे, और अरबी सीख लें तो वो तो बहुत कोई क्रीम 4-5, 10-15 लोगों का काम है कम्युनिटी में, वो इतनी अरबी सीख लेंगे कि अरबी में ऐसी किताबें पढ़ेंगे। बाकी लोगों के लिए जो बोल चाल की जबान है उसको किताबों में लिखे हैं सारे स्क्रिप्ट, ज़रा सा अगर वो लिखना और पढ़ना सीख लें तो ऐसी हजारों किताबें पढ़ने का जरिया खुल जाएगा, अल्लाह ताला हमें तौफीक अता करे। हम लोग एक सबक पढ़ रहे थे तकसीम विरासत की अहमियत, ये हमारे एक बुजुर्ग ने दरख्वास्त भेजी थी हलके में कि ये पढ़ा जाए, तो हज़रत मुफ्ती अब्दुर्रऊफ़ सखरवी साहब का मजमून है कि आदमी का इंतकाल हो तो उसकी वसीयत तकसीम की जाए और विरासत उसके बारे में कुछ हिकायतें और कुछ बातें, अल्लाह ताला अमल की तौफीक दे। मुफ्ती साहब ने एक जगह तहरीर फरमाया कि मीरास तकसीम ना करने के नतीजे में तीन तरह के जुल्म होते हैं। पहला जुल्म यह है कि मीरास का माल अल्लाह की तरफ से बंदे के लिए एक इनाम है जो अब पसमानदगान को बगैर मेहनत के हासिल होता है, लिहाजा ये अल्लाह की तरफ से शाही तोहफा है, तो लोगों पर यह फर्ज था कि शाही इनाम को उसके हकदारों तक पहुंचाते। अगर उन्हें नहीं पहुंचाया और मीरास तकसीम नहीं की तो एक हक दबाकर बैठ गया। बहुत अहम मामला है जिसका सबका इंतकाल होना है, दुनिया से जाना है और जो कुछ भी चीजें हैं उसको इस्लामी हिसाब से तकसीम करना चाहिए। दूसरा जुल्म यह है कि ये माल मीरास मुसलमान रिश्तेदार का हक था जो हमने मार लिया। जब मिसाल के तौर पर अगर कहीं बाप का इंतकाल हो तो सारे बहन भाई बाप के माल में शरीक हो जाते हैं और जो है जो वालदा है वो भी शरीक होती हैं। अगर किसी ने माल दबा लिया और हक मार लिया तो जाहिर है कि दूसरे अपने करीब के रिश्तेदारों का हक मार लिया। तीसरा जुल्म है वरसा को हक न देने का, ये जुल्म कई पुश्तों तक चलता है। अगर बाप के बाद बेटों ने मीरास तकसीम नहीं की, बेटों के जाने के बाद पोतों ने मीरास तकसीम नहीं की और ये सिलसिला आगे बढ़ता रहा खानदान में, सदियों सदियों आगे बढ़ता रहा, तो सारा वबाल और अजाब पहले नंबर के लोगों पर आएगा जिन्होंने इस काम को शुरू नहीं किया। ठीक, इसलिए जिन लोगों के दिल में अल्लाह ने आखरत की फिक्र पैदा फरमाई वो सबसे पहले तकसीम मीरास का एहतमाम करते हैं। आदमी के इंतकाल के बाद उसके गुसल कफन दफन का एहतमाम किया जाए, उसके कर्जों को अदा किया जाए, वसीयतों को एक तहाई माल में पूरा किया जाए और फिर मीरास तकसीम की जाए। जितनी जल्दी मीरास तकसीम की जाएगी उतनी जल्दी मैयत को आफियत मिल जाएगी। हजरत ने लिखा है कि जब किसी का इंतकाल होता है तो लोगों के दिल नरम होते हैं, सदमा होता है, दुनिया की मोहब्बत कम होती है, इस वक्त माल की तकसीम का मामला बहुत आसान होता है। अच्छा भाई तकसीम कर लो, अगर उसमें देर की गई तो दुनिया की मोहब्बत दिलों में बढ़ती जाती है, उसकी वजह से मीरास की तकसीम का मसला पेचीदा मुश्किल होता चला जाता है। हज़रत मौलाना अशरफ अली थानवी साहब रहमतुल्लाह अलैह के सिलसिले में और उनके शागिर्दों में इस हुकूक़ लिबाद की अदायगी का अहतमाम करना उसकी बहुत अहमियत थी, बल्कि जिस आदमी को देखा जाता कि हुकूक़ लिबाद का सफाई मामलात का इतना अहतमाम करता है तो समझ जाते कि यह हज़रत मौलाना अशरफ अली थानवी साहब रहमतुल्लाह अलैह का शागिर्द है, यानी उनका मुरीद है। ये मुहावरे के तौर पर मशहूर हो गया था। मुफ्ती अब्दुल सखरवी साहब लिखते हैं कि मेरे दादा रहमतुल्लाह अलैह उन तक जो मीरास पहुंची थी वो ऊपर की कई पुश्तों से तकसीम नहीं हुई थी, किसी ज़माने से चली आ रही थी, तकसीम नहीं हुई थी। उनको बहुत फिक्र हुई कि इस माल के बहुत सारे वर्षा हकदार हैं, तीन चार जनरेशन पोते पड़पोते सब हो गए, अब किसको क्या मिलेगा, तो उन्होंने दूर दूर से तलाश करके उन सब के हिस्से अलहदा किए, हर आदमी के नाम के लिफाफे बनाए, यानी पूरा शजरा उसकी ट्री उतने दर्जनों आदमी उनका लिफाफा बनाया हर एक का, और उस जमाने के लिहाज से किसी लिफाफे में दो आने रखे, किसी में चार आने रखे पूरे हिसाब के साथ, किसी में आठ आने रखे, किसी में एक रुपया, किसी में दो रुपया, फिर उन वारिसों को तलाश करके उन तक उनका हिस्सा पहुँचाया। बेटा आपकी मीरास है जो 100 साल से तकसीम नहीं हुई। अब जाहिर है कि दो आने और चार आने पहुँचाने का अमल वही शख्स कर सकता है जिसके दिल में अल्लाह का खौफ हो, खौफ खुदा ना हो तो लाखों भी चले जाएं तो कोई परवाह नहीं। फरमाते हैं कि मेरे दादा का ये मामूल था कि बरादरी में किसी आदमी का इंतकाल होता तो उसको दफनाने के बाद कब्रिस्तान से सीधे मैयत के घर तशरीफ ले जाते, दरवाजे के बाहर बैठ जाते, घर वालों से कहते कि मरने वाले ने जो माल छोड़ा है वो बाहर ले आओ, मैं वारिसीन में तकसीम कर दूँ। घर वाले माल भेजते, दादा जान भाई बैठे बैठे मीरास तकसीम फरमा के अपने घर तशरीफ ले जाते, उसी दिन का उसी दिन काम कर लेते। यहाँ पर एक दफ़ा एक मस्जिद के महल्ले में एक आदमी का इंतकाल हुआ तो लोगों को मालूम नहीं था इसके क्या कर्जे हैं, इसकी क्या अदायगी है, यानी आंखों देखा वाकया है कि उस आदमी का सूटकेस घर से मस्जिद में उठाकर लाए और उसमें इतने कागजात और लिफाफे, पूरा सूटकेस भरा हुआ, उसको बैठकर फिर मस्जिद कम्युनिटी उसको सॉर्ट कर रही थी, देख रही थी कि इसमें इसके क्या चीज़ वाजिब है और क्या चीज़ है और कैसे तकसीम कर। तो वसीयतनामा ज़रूर लिखना चाहिए, और आदमी जो है एक वाकया बताकर इसको, इसमें और तफसील है लेकिन एक वाकया हिकायत से ये बात याद रहेगी इसलिए पढ़े जाते। एक बुज़ुर्ग ने फरमाया कि उनके ज़माने में बड़े आलिम थे, उनका इंतकाल हो गया तो उनके शागिर्द ने उनको ख्वाब में देखा कि वो बरहना जिस्म के साथ चटियल मैदान में धूप की गर्मी से बेचैन और परेशान होकर इधर उधर दौड़ रहे हैं। ये एक आलिम का किस्सा है कि उनके दुनिया से जाने के बाद बेकरार और बेचैन है। शागिर्द ने पूछा, हजरत आपने सारी ज़िंदगी इताअत में, इबादात में, खिदमत दीन में गुजारी, मखलूक की इस्लाह तरबियत में गुजारी, क्या उनमें से कोई इबादत कबूल नहीं हुई? हजरत ने फरमाया कि ऐसा नहीं है, अल्लाह ने जिन आमाले सालिहा की तौफीक दी वो सब कबूल हो गए, लेकिन जिस अजाब के अंदर मुबतला हूँ वो एक सुई की वजह से हो रहा है, एक सुई की वजह से हो रहा है। शागिर्द ने पूछा वो कैसे? उन्होंने जवाब दिया कि इंतकाल से कुछ दिन पहले मैं अपना कपड़ा सीने के लिए सुई मांग कर लाया पड़ोस में से कहीं से, फिर कपड़ा सीकर सुई अलमारी में रख दी, वापस करना याद ना रहा, इंतकाल हो गया। अब ये अजाब जो तुम देख रहे हो एक सुई की वजह से हो रहा है। तुम सुबह जाकर मेरे घर जाना, घर वालों से कहना कि अलमारी में फलां जगह पर वो सुई रखी हुई है, वो लेकर मेरे पड़ोसी को पहुंचा देना ताकि मुझसे ये अजाब दूर। शागिर्द सुबह उठकर सीधे उस्ताद के घर पहुंचे और फरमाया कि फलां अलमारी में सुई रखी हुई है? नहीं। घर वालों ने बताया कि हाँ रखी है। उसने पूछा तुम्हें मालूम है सुई किसकी है? उन्होंने बताया कि हाँ मरहूम पड़ोसी से लाए थे, और हमने सोचा कि ज़रा आने जाने वालों का, ताज़ियत वालों का सिलसिला ख़त्म हो मैयत का, तो ये सुई बाद में वापस कर देंगे। शागिर्द ने बताया कि इस सुई की वजह से वो जो है रुके हुए हैं, उनको ख्वाब, उनको अजाब हो रहा है, इसलिए सुई आप मुझे दें, मैं जल्दी से पड़ोसी को पहुंचा दूं और ताखिर की माफ़ी भी मांग लूं। शागिर्द ने सुई लेके पड़ोसी को दी, उनको बताया कि सुई की वजह से हजरत को बड़ा अजाब हो रहा है। पड़ोसी भी रो पड़ा कि इतनी मामूली चीज़ की वजह से क्यों अजाब हो रहा है। मैंने उनको अल्लाह के लिए माफ़ किया, अल्लाह आप भी रहमत के से उनको माफ़ फरमा दें। शागिर्द कहते हैं कि रात को सोया तो दोबारा ख्वाब में देखा कि अब हजरत एक खूबसूरत सरसब्ज बाग के बीचों बीच मसहरी पर आराम फरमा रहे हैं, चारों तरफ खुद्दाम खादिमीन मौजूद हैं, फलों और फूलों के दरख्त लगे हुए हैं, ठंडी ठंडी हवाएं चल रही हैं, जन्नत का मंजर आ गया। करीब जाके सलाम किया, पूछा क्या हाल है? उन्होंने फरमाया कि जिस वक्त तुमने पड़ोसी को इस सुई पहुँचाई और उसने कहा कि मैं अल्लाह के लिए माफ़ करता हूँ, उसी लम्हे मेरा अजाब टल गया, और जो नेमतें तुम देख रहे हो ये अल्लाह ने अपने फजल से अपने दीन की खिदमत की जो तौफीक अता फरमाई थी उसका सिला है। भाई मोहतरम माँ और बहनों और बुजुर्गों, जब किसी का इंतकाल हो तो फौरन जो है वरसा के सारे नाम लेकर और आदमी के आदमी जो है दारुल इफ्ता में जाए, और ये एक सैंपल है, मुफ्ती साहबान उसको देखते हैं और उसके बाद वो अपने दस्तखत से जारी करते हैं कि इस आदमी को ये दिया जाए। उसमें वो लिखते हैं कि मैयत के माल में से, ये जो है यहाँ पे एक शरिया बोर्ड का सैंपल है कि वसीयतनामे के बारे में फतवा लिया जाए, कि मैयत के माल में से कफन दफन का खर्चा निकाला जाएगा, कर्जा हो तो उसको पूरा किया जाएगा, अगर उसने वसीयत की हो वरसा के अलावा तो एक तहाई माल में से वसीयत पूरी की जाएगी, उसके बाद फिर जैसे वसीयत यानी इस्लाम में बताया गया सूरह अन्निसा में, उसकी बहुत बड़ी तफसील है, कुरान शरीफ में सारे हिस्से खोल खोल के बयान किए गए हैं। और अगर वसीयत वारिसीन के अलावा दूसरे लोगों के लिए हो तो एक तहाई में उनका उसके मुताबिक दिया जाएगा। जायदाद इकट्ठा करने से पहले अगर वारिसीन में किसी का इंतकाल हो गया, अगर देर की, महीना दो महीना तीन महीना एक साल, अब मालूम हुआ किसी बेटे को किसी बेटी को पहुँचनी थी विरासत, उसका भी इंतकाल हो गया, अब क्या करेंगे? फिर फतवा लो, फरमाते हैं कि अगर वारिसीन में किसी का इंतकाल हो गया तो मरने वाले वारिसीन यानी उनके बाद उनको कानून के मुताबिक दिया जाएगा। बेहतर यही है कि पूरा तरका जल्द अज जल्द वारिसीन में तकसीम कर दिया जाए, अगर दुश्वारी हो तो जितना वसूल हो उतना हिसाब करके दिया जाए। अगर मरने वाले ने वसीयत की हो कि भाई मेरी नमाजें रह गई हैं उसका फ़दिया दिया जाए तो एक तहाई माल में से फ़दिया दिया जाए, अगर वसीयत नहीं की बेखबर थे चले गए दुनिया से तो, और तमाम वरसा बालिग हो तो सबकी रजामंदी के साथ फ़दिया दिया जा सकता है, और अल्लाह की ज़ात से उम्मीद है कि उनका दिया हुआ फ़दिया कबूल फरमाएंगे। तो भाई ये है करने के काम, कि ख़ानदान में किसी का इंतकाल हो गया, मालूम था नहीं था तो उनके वसीयत का इंतज़ाम करना, उनके लिख कर लाना मुफ्ती साहबान से, जब शहर गए दारुल इफ्ता में जाना कि भाई ये मेरे पूरे गाँव के या उसके लोगों के ये सवालात हैं, تو ایسی چیزوں کی فکر میں لگنا مخلوق کی خدمت اور جو ہے اس سے بہت بڑے جو ہے درجات جو ہے اللہ کے دربار میں وہ کھل جائیں گے. صفائی معاملات جو ہے وہ بہت اونچی چیز ہے, اس کے بڑے بڑے درجات ملتے ہیں. ایک مولانا نے قصہ لکھا ہے, وہ بتایا جائے گا اکرام مسلمین کے طور پر. یہ انڈیا کا قصہ ہے کہ لالا جی کی دکانیں تھیں, اس میں کرایہ تھے مسلمان. وہ ایک مسلمان جو ہے وہ بھاگا بھاگا آیا امام صاحب کے پاس کہ لالا جی جو ہے ناراض ہو گیا, انہوں نے مقدمہ کر دیا ہے کہ دکان خالی کرو, اب آپ ایسی کوئی دعا بتا دیں وظیفہ کہ مجھے خالی نہ کرنی پڑے. تو امام صاحب نے پوچھا کہ بھائی تم کب سے تھے کرائے میں؟ انہوں نے کہا 8 سال سے تھا. انہوں نے پوچھا کہ تمہارا معاہدہ کتنا تھا کہ کب خالی کرو گے؟ اس نے کہا معاہدہ تو 11 مہینے کا تھا. معاہدہ 11 مہینے کا تھا کہ 11 مہینے کے بعد تم چاہو تو خالی کر دو, وہ چاہے تو خالی کر دے نوٹس دے کے. امام صاحب نے جب یہ تفصیل سنی انہوں نے کہا تمہارے لیے دعا نہیں کروں گا, لالا جی کے لیے دعا کروں گا. کہ وہ کیا سوچے گا کہ ایک مسلمان جو ہے وہ پابندی نہیں کر رہا معاہدے کی. وہ آدمی چلا گیا. اگلے دن دوسرا آیا مسلمان امام صاحب کے پاس, وہ لالا جی کہہ رہے ہیں کہ دکان خالی کرو. تو جو ہے ان کا بھی قصہ پوچھا تو ویسا ہی قصہ تھا. تو انہوں نے سمجھایا کہ بھائی ایمان کی وہ ہے امانت کی بات ہے کہ جب وہ کہہ رہے ہیں تو واپس کر دو, خالی کر دو. تو دوسرے آدمی کی بات سمجھ میں آ گئی اور اس نے جو ہے جا کے لالا جی کو چابی دے دی بغیر کچھ پوچھے. لالا جی کو بہت حیرت ہوئی, کہنے لگے ایسا کیسا تو؟ وہ کہنے لگے ہمارے امام صاحب نے بتایا ہے. تو لالا جی نے کہا کہ مجھے بھی لے چلو, کیا بات ہے. لالا جی حاضر ہوئے. تو انہوں نے پوچھا کہ آپ کے دین میں کرایہ داری کی بھی باتیں بتائی جاتی ہیں؟ انہوں نے کہا بھائی ہمارے دین میں تو جو ہے ناخن کاٹنے اور انگلیاں چاٹنے تک کی ترتیب بتائی جاتی ہے کہ کیسے کیا جائے. تو لالا جی نے کہا جب اتنا اچھا ہے تو آج تک ہمیں کیوں نہیں بتایا؟ تو مولانا نے معافی مانگی, بھائی غلطی ہو گئی, ہم سے بہت غلطی ہوئی, تم کو بتایا ہی نہیں. تو اس کے بعد ایک ہفتے تک لالا جی آتے رہے مولانا کے پاس اور اسلام کی باتیں پوچھتے رہے, اور ایک ہفتے کے بعد محلے کی مسجد میں اسلام قبول کر لیا. اور اس کے اگلے ہی دن چابی لے کے واپس مسلمان کرایہ کے پاس گئے کہ بھائی تمہاری وجہ سے جو ہدایت ملی ہے چابی تم ہی رکھو, اور جتنی مجھے زندگی ہے تم اسی کرائے پر اسی دکان چلا. اب دیکھو کہ صفائی معاملات سے آدمی اسلام میں داخل ہوا اور جو ہے محلے میں رحمت ہوئی اور معاملہ بالکل جو ہے دوستی یاری میں ہو گیا. تو جہاں پر بھی جو ہے ہم اکرام مسلم و دین کی قدر کریں گے تو اللہ تعالیٰ جو ہے ہمیں بہت چیزوں سے نوازیں گے. اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. ایک مضمون جو ہے وہ یعنی آخر میں اب ہم دعا کے قریب ہوتے جا رہے ہیں انشاءاللہ, وہ یہ پڑھا جائے گا کہ جب بات ہوتی ہے کہ ہم دین کی محنت کریں یا عبادات میں محنت کریں یا ذکر میں یا ایسی چیزوں میں, تو بعض مرتبہ سستی ہو جاتی ہے. سب چیزیں معلوم ہیں, ملین بلین مل رہے ہیں, لیکن ہمت نہیں ہوتی. تو کچھ چیزیں جو ہے وہ ہمت کے بارے میں پڑھی جائیں. یہ جو ہے ہمارے حضرت شیخ کا مضمون ہے اور بہت فائدے کا ہے. اس میں جو ہے کچھ تمہید ہے, وہ یہ ہے کہ ہمت ایسی چیز ہے جس سے کام لے کے انسان نے بڑے بڑے مشکل اور پیچیدہ کام کیے. ٹھیک ہے, پہلے تو یہ کہ اگر ہمت نہ ہو تو پھر کیا ہوگا. تو حضرت نے ایک کاہل اور سست آدمی کا قصہ سنایا کہ ایک آدمی تھا گاؤں میں, بڑا ہو گیا لیکن کوئی کام نہیں کرتا, نہ جاب نہ کام نہ پڑھنا, دن بھر جو ہے پلنگ پر لیٹا رہتا. تو اس کا باپ بہت پریشان ہوا اور اس نے جو ہے کسی کو کہا جا کر سمجھائیے بچے کو, یہ کچھ کام ہی نہیں کرتا, بیکار آدمی. تو اس کے دوست اور اس کے جو ہے سمجھانے کو پہنچے کہ ارے بھائی کچھ کام وام کیا کر, کچھ پڑھ, کچھ جو ہے دفتر جا, کچھ نوکری کر, کچھ کما. تو اس نے کہا کہ بھائی کمانے سے کیا ہوگا, بھائی کماؤ وماؤ گے تم جو ہے اس کے بعد کچھ گھر وغیرہ لے لینا. اس نے کہا گھر لینے سے کیا ہوگا. تو انہوں نے اس کو سمجھایا کہ بھائی پھر تم شادی وغیرہ کر لینا, شادی سے کیا ہوگا. تو کہنے لگے تمہارے بچے اچھے ہو جائیں گے, بھائی اس سے کیا ہوگا. تو بولے کہ بھائی بچے اچھے بڑے ہوں گے, گھر میں رہیں گے, اس سے کیا ہوگا. تو بھائی چلو ان کی شادیاں ہوں گی, اس سے کیا ہوگا. تو بھائی تم آرام سے اس کے بعد رہنا. تو اس نے کہا میں ابھی کیا کر رہا ہوں, آرام سے ہی تو رہ رہا. تو حضرت نے جو ہے یہ قصہ سنایا کہ جو کاہل سست قسم کا آدمی ہو, وہ دین کا دنیا کا یعنی کسی قسم کا کام اس کو کرنے کی رغبت نہیں ہوتی, تو اس کو کوئی دنیا بھر کے آدمی مل کے ہدایت نہیں کر سکتے, کیونکہ ہمت سے کام لینا پڑے گا, ہمت سے کام لینا پڑے گا. جیسے عرض کیا تھا کہ لٹکتا لٹکتا آدمی کسی طرح دفتر پہنچ جاتا ہے, چاہے نیند آ رہی ہے اور جو ہے मुश्किल लग रहा है लेकिन दफ्तर किसी तरह चला जाता है, तो दीन में भी इस तरह से मेहनत करनी पड़ेगी। हिम्मत एक ऐसी चीज है जिससे काम लेके, हजरत फरमाते हैं कि रबड़ की तरह है, इसकी कोई इंतहा नहीं है, हिम्मत रबड़ की तरह है, इसको जितना चाहो खींच लो। पहले जमाने का, अभी कुछ मिसालें हैं, पहले जमाने का समुद्री सफर महीनों में होता था, कश्तियों पर जा रहे हैं, कभी तूफान है कभी बारिश है, इंसान ने इतनी मेहनत की हिमालय पहाड़ पे चढ़ गया, इतनी मेहनत की कि बड़े बड़े गहरे समुन्द्र में उतर गया और तह में जाके मोती तलाश करके ला रहा है, समुन्द्र की तह में से मोती निकाल के ला रहा है, और ये गुब्बारे में चढ़ के लटक कर पूरी दुनिया का चक्कर लगाया। ऐसी ऐसी हिम्मतें की लोग ने, छोटे से जहाज में बहरे ओकियानूस यानी अटलांटिक का और लंदन से जो है अमरीका उसका सफर कर रहे हैं, हत्ता के रास्ते में जहाज रास्ता भूल गया, छोटा सा जहाज है, ना रेडार है ना कोई चीज है ना सेटेलाइट है उस जमाने में, बस जहाज की शुरू की परवाज आपको मालूम होगा, आप म्यूजियम में जाकर देखें। तो लतीफा यह है कि पायलट रास्ता भूल गया तो उसने देखा नीचे जो है एक बहरी जहाज जा रहा है, पानी का जहाज, तो अपने छोटे से जहाज को नीचे लाया, उसने खिड़की खोलकर पूछा कि भाई रास्ता किस तरह है, इधर जाऊं कि इधर जाऊं, कि पूरे समुंदर हर तरफ कुछ समझ में नहीं आता, उन्होंने कहा इस तरफ को जाओ। तो लोगों ने इस तरह हिम्मत से जो है काम लेके बड़े बड़े समुंदरों को पूरा किया है, फिर खला में जमीन का चक्कर लगाया, चांद पे जाके उतर गए। तो ये तो अहले दुनिया का हाल है यानी साइंस का, लेकिन दीन के वास्ते कितनी मेहनत की अंबिया अलैहिस्सलाम ने और सहाबा रदी अल्लाह अन्हुम ने, उन्होंने जो है यानी सफ़र किए, सहाबा ने समुंदरों के सफ़र दीन सीखने सिखाने के लिए किए, उन्होंने बहरे ओकियानूस में जाके घोड़े दौड़ा दिए, दुनिया की आखिरी हद जमीन का जहाँ पर आखिरी हद था वहाँ जाके घोड़े दौड़ा दिए कि और भी ज़मीन होती तो यहाँ पर भी जाते, और जो है लोगों ने यानी इतनी मेहनतें की, जो जाकिरीन हैं वो रोज़ाना लाखों दफ़ा दरूद शरीफ पढ़ लेते, हिम्मत है लगे हुए हर सांस के साथ दरूद शरीफ पढ़ रहे हैं। जिन्होंने खिदमत खल्क में मेहनत की, तो उन्होंने अभी बुजुर्ग तशरीफ लाए थे तो उन्होंने इंडिया में जो है एक साल में 60 लाख खाने खिला दिए, 60 लाख लोगों को खाने खिला दिए। तो जो हिम्मत से काम करोगे, ये हिम्मत ही है कि जो है हर साल बुजुर्ग दादा दादी बड़ी उम्र के मीलों चल के हज में कंकरियां मार के आते हैं, कभी जिंदगी में ऐसा काम पहले नहीं किया होगा लेकिन मीलों चलकर कंकरियां मार कर आते हैं, तीसरी मंजिल पर चलकर हुजूम में तवाफ करके आते हैं। हिम्मत तो है, बीमार है, तबीयत खराब है, बुखार है, भाई आज ही दिन है, तवाफ का आज ही कर सकते हैं उसके बाद। तो हिम्मत से काम लेके आदमियों ने अजीब अजीब काम किए हैं, अगर हम जो है ना हिम्मत से काम ले लें तो हमारे सारे काम आसान हो जाए। हजरत ने उसकी बात ऐसी मिसालें दी हैं कि आदमी का जिस चीज में दिल आ गया, उसको शौक हो गया, लोगों ने नायाग्रा आबशार के दोनों तरफ रस्सा बांधा और उसके ऊपर पैदल चल के उसको पार किया, दूसरा आदमी आया उसने कहा ये तो कोई ऐसी बात नहीं है, उसने एक और आदमी को कंधे पर बैठाया और नायाग्रा फॉल को पैदल चल के रस्से के ऊपर पार किया। जिसको जिस चीज का शौक हो गया, लोगों ने डाक टिकट जमा करने में, कलमी दोस्ती करने में, कॉइन जमा करने में जिंदगी गुजार दी अपनी, जिसको जिस चीज का शौक पैदा हो गया। तो उसमें कहते हैं दिल का यकीन आदमी को चलाता है, और बाज दफा बेकार मशगलों में फजूल चीजों में जिंदगी गुजार दी, हिम्मत हो गई किसी चीज। बादशाह के दरबार में एक आदमी आया, उसने कहा मैं ऐसा करतब दिखाता हूँ कि कोई नहीं दिखा सकता। बादशाह ने कहा अच्छा, उसने एक सुई जो है वो एक फासले पर लगाई और दूर से एक धागा फेंका और वो धागा उस सुई के सुराख में से गुजर गया। इस करतब पे उसने जिंदगी भर मेहनत की थी, सुई के सुराख में धागा एक दूर से फेंका, धागा उसके अंदर से चला गया। बादशाह ने कहा बहुत अच्छा, इसको 300 इनाम में दिए जाए और बहुत सारे कोहरे इसको लगाए जाए कि इसमें पूरी उम्र इस चीज में जाए। तो भाई जो आदमी दुनिया की चीजों में दिल ललचाता है वो आसमान की बादशाहत में जलील समझा जाता है, और दिल का यकीन पलट जाए कि असल बात आखरत की जिंदगी है, वहां की तैयारी के लिए क्या लाए। हजरत फरमाते हैं कि सुस्ती का इलाज चुस्ती के सवा कोई चाहिए, कोई उठते नहीं है, कोई चीज देर हो गई, कोई वजीफा नहीं है, इसका इलाज चुस्ती है, हिम्मत, हिम्मत से काम लेना पड़ेगा। हिम्मत से काम लेके अल्लाह की मोहब्बत में जम जाइए, हिम्मत से काम लेकर नमाज को उठिए, हिम्मत से काम लेके बाजार और सड़कों में नामहरमों से नजर बचाइए, हिम्मत से काम लेके जबान को बुरी बात और झगड़े से बचाइए, और हिम्मत से काम लेके दिल को हसद जलन और गुनाह के ख्यालात से बचाइए। उसके लिए जो तरीका है वो ये कि अहले हिम्मत लोगों के साथ रहो, दूध वालों के पास दूध मिलेगा, अल्लाह वालों के पास अल्लाह मिलेगा। हिम्मत से काम लेके अहले हिम्मत के पास रहो, यानी जो 50-50 साल दीन की मेहनत करके आ रहे हैं, बड़े बड़े बुजुर्गों उनसे औलिया उनके वाकयात पढ़िए जाएं, اور ان کی چیزیں دیکھی جائیں. اس طریقے کچھ چیزیں واقعات انشاءاللہ اور بھی پڑھے جائیں گے. اللہ تعالیٰ ہمیں توفیق عطا فرمائے. تو بھائی اللہ نے جو ہے دین کی محنت کرنے والوں کے لیے اور اللہ نے اپنے اولیاء کے لیے نیک بندوں کے لیے ایسی جنت تیار کی ہے اس کی لمبائی چوڑائی آسمان اور زمین سے زیادہ, اور اس کے پھل دودھ سے زیادہ سفید, شہد سے زیادہ میٹھے, مکھن سے زیادہ نرم, اور ایسے لذیذ پکوان اور کھانے کہ ہر لقمہ اس کا مزہ بڑھتا جائے. جتنا چاہے کھائیے اور کبھی جو ہے باتھ روم جانے کی ضرورت, جنت میں ایسا ہوگا. اور دل بہلانے کی چیزیں, آنکھوں کی ٹھنڈک کا سامان, محلات, نہریں, جھیلیں, پارک, میدان, جو مانگیں گے وہ ملے گا. کوئی اڑتا پرندہ جا رہا ہے اور خیال ہوا کہ میں اس کو کھاؤں تو وہ بھون کر باربیکیو ہو کر آ جائے گا, اس کو کھائیے اور ہڈیاں پھینکیے تو دوبارہ پرندہ بن کے اڑتا ہوا چلا جائے گا. تو جنت میں ایسی ایسے مناظر آدمی کو دل بہلانے کے لیے دے جائیں گے. ہزاروں رشتہ داروں دوستوں کی دعوت کیجیے, میلوں تک دسترخوان بچھے ہوئے ہیں, خدام لگے ہوئے ہیں, کھانا پتھر آ رہا ہے, آپ صرف جو ہے استقبال کیجیے, لوگ آئے کھا کر چلے گئے, نہ صفائی ہے, نہ دھواں ہے, نہ بدبو ہے. یہ ساری چیزیں جنت میں ملیں گی. دنیا کے اربوں انسانوں کی خوشیاں, لذتیں, راحتیں, عیش ایک جگہ جمع ہو جائے, سب مل کے ایک مومن اور مومنہ کی جنت کی خوشی کے برابر نہیں. اس لیے جنت کا شوق ہونا چاہیے, جنت کا شوق, اور جتنا ہوگا اللہ سے تعلق بڑھتا چلا جائے گا, اللہ سے تعلق بڑھتا چلا جائے گا. آخری بات جو ہے وہ یہ ہے کہ دعا کی ہے کہ اللہ سے رجوع کیا جائے, ہمت بھی ان سے مانگی جائے, توفیق بھی مانگی جائے, اور نعمت کا شکر بھی کیا جائے, اور اپنے قصور کا اعتراف کیا جائے کہ ہمیں اتنی نعمت ملی تھی ہم نے فائدہ نہیں اٹھایا, اتنا وقت دیا تھا ہم نے ضائع کر دیا, اور ہمیں جو ہے یعنی اتنے گناہ کیے لیکن انہوں نے معاف کر دیے, ستاری فرمائی, پردہ ڈال دیا. تو کتنے بڑے ہیں اللہ, اتنی عظمت کے ساتھ اور محبت کے ساتھ اور گڑ گڑا کے اور اپنی عاجزی کے ساتھ آدمی داخل ہو, جو چاہے مانگے, دینے میں کمی نہیں ہے, مانگنے والا ہونا چاہیے. تو بے خیالی سے, بے دلی سے, ایسے بے دھیانی سے نہیں مانگنا. اسی لیے ہم لوگ حلقے میں دعاؤں کے ترجمہ اردو میں اس لیے پڑھتے ہیں کہ بات سمجھ میں آئے کہ کیا مانگ رہے ہیں. جس کو انگریزی میں شوق ہو تو ویسے انگریزی میں اسکرپٹ دعائیں ملتی ہیں. تو اللہ کے دربار میں ہر چیز کا خزانہ ہے اور ہر مسئلے کا حل ہے, اور وہ بہت کریم ہیں, بہت سخی ہیں, اور دعا ہمیشہ قبول ہوتی ہے, اس کی شکلیں الگ الگ ہیں. دوسری عبادات, نماز, روزہ, اگر اس میں مسائل کا خیال نہیں کریں گے تو وہ عبادات ٹوٹ جاتی ہیں, پھر سے پڑھنی پڑتی ہے, قضا پڑھنی پڑتی. دعا میں ایسا نہیں ہے, دعا ٹوٹتی نہیں ہے, جو چاہے مانگے اللہ سے, یہاں تک کہ کوئی یعنی خلاف شریعت چیز نہ ہو, اللہ سے جتنا چاہے اور جو چاہے یعنی اربوں خربوں اور جتنی چیزیں مانگ رہا ہے مانگے, اللہ کے یہاں دینے میں کمی نہیں. کوئی وضو ہے, بغیر وضو ہے, کوئی قبلہ روح ہے کہ نہیں ہے, ہاتھ پاؤں ہلائے اور آنکھیں کھولے بغیر اللہ کے دربار میں مانگ سکتا ہے. حتیٰ کہ دنیا کی چیزیں مانگنا بھی عبادت لکھا جاتا ہے کہ اللہ بڑا ایک مکان دے دیجئے, وضو کی دعا ہے کہ اللہ میرا گھر کشادہ کر دیجئے, دن میں 5 مرتبہ مانگو, ایک دفعہ قبول ہو گئی ساری زندگی کا مسئلہ حل ہو گیا. ایسی ایسی دعاؤں میں طاقت ہے. تو بھائی اللہ کے یہاں دینے میں کمی نہیں, صبح سے شام تک دعا کی جائے, اور ان کے دربار میں بڑے سے بڑا بادشاہ بھی فقیر ہے. اللہ کسی کو نمک کی ڈلی دے دیں, سونے کی ڈلی دے دیں, اللہ کے دربار میں کمی نہیں ہے. تو انشاءاللہ دعا ہوگی اور اللہ تعالی ہمیں توفیق عطا فرمائے. دعا کے درمیان میں جب خاموشی ہو تو سب اپنے اپنے لیے دعا مانگ لے. جیسے عرض کیا گیا تھا کہ اس حلقے میں اور سننے والوں میں کہاں کہاں سے اللہ کے ولی کوئی نیک لوگ ہیں, تو ان کی برکت سے اللہ ہماری دعا بھی قبول کروائے. اور جو ہے بس وہ ایک درخواست تھی کہ اگر یہ چیزیں باتیں اگر مفید معلوم ہوں تو آگے جو ہے مزید دوسرے لوگوں کو سننے کے لیے یا ان کو لانے کے لیے آپ بتا سکتے ہیں کہ بھائی آپ بھی یہ حلقہ سن لیجئے, آپ بھی شرکت کر لیجئے, تو اس میں جو ہے انشاءاللہ صدقہ جاریہ ہو جائے گا اور آپ کو کچھ دین پھیلانے کا ثواب جو ہے ہم سب کو مل جائے گا. تو اس میں پوری اجازت ہے کہ جتنے لوگوں کو بلانا ہو یا ان کو آگے بتانا ہو کہ یہ حلقہ آپ بھی سن لیجئے تو آپ کو اس کی اجازت ہے. بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین, اللہم صل علی محمد النبی الامی وآلہ وسلم تسلیمہ. یا اللہ, یا رحمان, یا کریم, یا ذل جلال والاکرام, یا حی یا قیوم, یا واسع المغفرہ, یا ذل جلال والاکرام. اللہ آپ کے لیے ہے تعریف سب کی سب, یا اللہ آپ کے لیے ہے شکر سب کا سب, یا اللہ آپ کا ہی ملک ہے سب کا سب, یا اللہ آپ کی مخلوق ہے سب کی سب, یا اللہ آپ کے قبضے میں ہے بھلائی سب کی سب. یا اللہ ہم آپ سے مانگتے ہیں ساری کی ساری بھلائی اور پناہ مانگتے ہیں تمام برائیوں سے. یا اللہ, یا رحمان, یا کریم, یا ذل جلال والاکرام. یا اللہ امت محمد صلی اللہ علیہ وسلم کی مغفرت فرمائیے, یا اللہ امت کو بخش دیجئے, یا اللہ امت کی غلطیوں کو معاف فرمائیے, یا اللہ پوری امت میں جو لوگ بیمار ہیں ان کو مکمل شفا عطا فرمائیے، یا اللہ جو لوگ تنگ دست ہیں مقروض ہیں ان کو آسان رزق تنگی سے نجات عطا فرمائیے، یا اللہ امت کو خوف سے دشمنوں سے امن عطا فرمائیے، یا اللہ امت کی ہدایت کی ہوائیں چلا دیئے، یا اللہ پوری امت میں جتنے خیر کے کام ہو رہے ہیں پوری مساجد میں پوری دنیا میں بچے پڑھ رہے ہیں، یا اللہ امت میں جتنے خیر کے رفاہ کے اور فلاح عامہ کے کام ہو رہے ہیں دعوت کے کام ہو رہے ہیں یا اللہ ان کو بڑھا دیجئے، ان کو جو ہے ترقی عطا فرمائیے، یا اللہ امت میں جتنے شر فتنے فساد کے کام ہو رہے ہیں بے حیائی کے یا اللہ ان کو ختم فرمائیے، یا اللہ یا رحمان یا کریم یا ذل جلال والاکرام یا ارحم الراحمین، یا اللہ ہم آپ سے مانگتے ہیں سب سے اچھا سوال اور سب سے اچھی دعا اور عمدہ سے عمدہ کامیابی اور سب سے اچھی زندگی اور سب سے اچھی موت، یا اللہ ہمارے سب کاموں کو درست فرما دیجئے اور ہمارے دلوں کو پاک فرما دیجئے، یا اللہ اپنی اتنی نعمتیں عطا فرمائی ہمیں اس کے شکر کی توفیق دیجئے، یا اللہ ہماری زبان کے غلط بول اور ہماری دل کے غلط سوچ سے اور گناہوں کی نحوست سے ہمیں بچائیے، یا اللہ نعمتیں واپس نہ لیجئے، یا اللہ ہماری ہر حرکت اور عمل اپنی ربا کے مطابق کر دیجئے، یا اللہ ہمارے ہر عمل میں سچائی اخلاص ڈال دیجئے، یا اللہ اپنی رحمت سے قبول فرما لیجئے، یا اللہ جنت الفردوس میں ٹھکانہ عطا فرمائیے، یا اللہ 100% دین ہمارے گھروں میں محلوں میں ساری دنیا میں جاری فرما دیجئے، یا اللہ ایک ایک سنت کو زندگی میں لانے کی توفیق عطا فرمائیے، یا اللہ ہمارے دلوں کو ہماری زبان کو اپنی یاد کے لیے ذکر کے لیے دعا کے لیے کھول دیجئے، یا اللہ ہم میں سے جن لوگوں کو جو جو مشکل درپیش ہے جو لوگ بیمار ہیں یا کسی کے گھر میں بچے بیمار ہیں، یا اللہ سب کو شفا عطا فرمائیے، یا اللہ جس کو کوئی گناہ کی عادت پڑ گئی ہو اس کو گناہ سے پاک فرما دیجئے، یا اللہ روحانی شفا بھی عطا فرمائیے، یا اللہ آپ کی شان ہے کہ مٹی کو سونا بنا دیتے ہیں، یا اللہ آپ کسی مٹی کو انسان بنا دیتے ہیں، زمین آسمان کے سارے خزانے کے آپ مالک ہیں، وللہ خزائن السماوات والارض، یا اللہ اس آیت کے صدقے میں ہم آپ سے مانگتے ہیں ہمارے اوپر اپنے خزانے برسا دیجئے، یا اللہ اپنی مرضی کے مطابق خرچ کرنے کی توفیق عطا فرمائیے، یا اللہ ہماری روزی میں برکت اور وسعت عطا فرمائیے، یا اللہ ساری دنیا کے اہل کفر کو اہل ایمان بنا دیجئے، یا اللہ سارے ایمان والوں کو تقویٰ والا بنا دیجئے، یا اللہ سب مصیبت والوں کو راحت والا بنا دیجئے، یا اللہ آپ تمام مخلوقات پر رحم و کرم کی بارش فرماتے ہیں، یا اللہ مچھلیوں پر دریا سمندر میں چوٹیوں پر زمین کی تہوں میں رحم فرماتے ہیں، یا اللہ ہمارے اوپر بھی رحمت کی بارش فرما دیجئے، یا اللہ گمراہیوں کو ہدایت سے دے کر اولیاء صدیقین میں شامل فرما دیجئے، یا اللہ آپ ایسے احسان کرنے والے ہیں جو کبھی ختم نہیں ہوتا، ایسی نعمتیں ہیں جن کی گنتی نہیں ہو سکتی، ایسی آنکھ جو کبھی سوتی نہیں، ایسی طاقت جس کا مقابلہ کوئی نہیں کر سکتا، یا اللہ ہماری حفاظت فرمائیے آگے پیچھے دائیں بائیں اوپر نیچے ہر شر سے بلا سے دشمنوں سے حاسدوں سے شیطان اور نفس سے ہماری حفاظت فرمائیے، یا اللہ ہماری دعاؤں کو قبول فرمائیے، ہر وقت کا ذکر شکر اچھی نیتیں دعا کرنا نصیب فرمائیے، یا اللہ ہم سب کو حیات طیبہ آیت آسان رزق عطا فرمائیے، یا اللہ نیک کاموں کے لیے ہمارا وقت فارغ فرمائیے، ہر عمل کی بہترین نیتیں صدق اخلاص تقویٰ کے ساتھ یا اللہ پہاڑوں کا ثواب عطا فرمائیے، یا اللہ ہم میں سے حاضرین حاضرات بہنوں بھائیوں کے دل میں جو جو حاجات ہیں یا اللہ غیب سے پورا فرمائیے، یا اللہ یا رحمان یا کریم یا ذل جلال والاکرام یا حیو یا قیوم، ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم، اللہم اغفر للمؤمنین والمؤمنات والمسلمین والمسلمات، ربنا فاغفر لنا ذنوبنا وکفر عنا سیئاتنا وتوفنا مع الابرار، اللہم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعی مشکور وعملا صالحا متقبل مبرور برحمتک یا عزیز یا غفور، ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار، وصلی اللہ تعالی علی خیر خلقی محمد وآلہ واصحابہ اجمعین، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.